ये सिर्फ इम्तिहान के लिए और गुजारे के लिए है। अल्लाह जल्ला शानो हर इंसान को छोटे बड़े सबब में रखकर और अच्छे बुरे हाल से गुजार कर आजमाना चाहते हैं कि उस सबब में और उस हाल में ये हुक्म को सामने रखकर जीता है या ख्वाहिश को सामने रखकर के जीता है। इसलिए कि दुनिया में जीने के दो ही रास्ते हैं, तीसरा कोई रास्ता नहीं है। एक रास्ता हुक्मों वाला रास्ता है और एक रास्ता ख्वाहिशात वाला रास्ता है। हुक्मों वाला रास्ता ये नबियों वाला रास्ता है जो जन्नत का रास्ता है, और ख्वाहिशात वाला रास्ता फिरौन का, शद्दाद का, हामान का, उबै इब्ने खल्फ का रास्ता है जो जहन्नम का रास्ता है। अल्लाह जल्ले शानहु ने आजमाने के लिए इन असबाब और हालात को पैदा किया। बाकी कामयाबी का ताल्लुक अल्लाह ने सिर्फ दीन के साथ में रखा है। इसीलिए हमसे पहले जो लोग दुनिया में गए उनके वाकयात को अल्लाह ने बयान फरमाया है कि हजरत सुलेमान अलैहिस्सलाम और दाऊद अलैहिस्सलाम को अल्लाह ने बहुत बड़ी हुकूमत दिया था, और इन दोनों को हुकूमत के नक्शे में रखकर अल्लाह ने चमका दिया और कामयाब कर दिया। और फिरौन और नमरूद के पास में भी बड़ी हुकूमत थी, अल्लाह ने इन दोनों को हुकूमत पर रखकर उजाड़ दिया और नाकाम कर दिया। माल कारून के पास था, अल्लाह ने कारून को उसके माल के साथ जमीन में धसा दिया और कयामत तक धसता ही चला जाएगा। और माल अब्दुर्रहमान इब्न औफ रज़ी अल्लाहु तआला अन्हु के पास में भी था, और इतना माल था कि जब इनके इंतकाल के बाद उनकी विरासत को तकसीम करने के लिए लोहे की ईंटों को काटा गया तो काटने वालों के हाथों में छाले पड़ गए, लेकिन इतने माल ने उनको नुकसान नहीं दिया। उन 10 सहाबा में से है जिनको अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया ही में जन्नत की बशारत दी। तो माल एक तरफ है, माल दूसरी तरफ है, एक तरफ नाकामी है, एक तरफ कामयाबी है। ऐसे ही वजारत हामान के पास थी, अल्लाह ने हामान को वजारत में उजाड़ दिया और यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने वजारत में चमका दिया। तिजारत महाजरीन के पास थी, मक्का वाले तिजारत पेशा थे, अल्लाह ने उनको तिजारत में चमका दिया। कौम शुएब को तिजारत में अल्लाह ने उजाड़ दिया। बागात अंसारे मदीना के पास में थी, अल्लाह ने इनको चमका दिया बागात में रख करके, और इनकी खजूरें आज तक पूरी दुनिया खा रही है, अल्लाह ने इतनी बरकत अता फरमाई। दूसरी तरफ कौम सबा के पास बड़े बड़े लंबे चौड़े बागात थे, अल्लाह ने इनको उन बागात में रखकर उजाड़ दिया। मेरे मोहतरम दोस्तों, ये बुनियाद समझाई है कि अल्लाह के या असबाब कामयाबी नाकामी के नहीं है, बल्कि इन असबाब में दीनदारी कामयाबी का सबब है और इन असबाब में बेदीनी नाकामी का सबब है। इसलिए दावत और तबलीग की मेहनत से किसी का सबब छुड़ाने की मेहनत रही है और किसी के हाल को बदलने की मेहनत नहीं है, बल्कि मेहनत इस बात की है कि जितने ईमान वाले जहां कहीं भी आबाद है वो अपनी जिंदगी में मेहनत करके जितनी ताकत पैदा कर ले कि उस शौबों में हुक्मों पर चलना आसान हो जाए, ख्वाहिश से निकलना आसान हो। इसकी मेहनत दावत और तब्दील कराते इसलिए कि जब हुक्मों के साथ आदमी जिंदगी गुजारेगा अपनी जिंदगी के हर शोबे में और अपने हर हाल में, तो उसके हर हाल में रहते हुए अल्लाह उसको कामयाब भी कर देंगे, बरकत और रहमत वाली जिंदगी इसको अता कर। इसीलिए फरमाया एक आदमी ताजिर है, उसकी तिजारत दुनिया में है थी नहीं, अगर सच्चाई और अमानतदारी के साथ ये करता है। इसीलिए फरमाया ताजिर सदुकुल अमीन मान नबीन व सिद्दीकीन व शुहदा, फरमाया सच्चा और अमानतदार ताजिर कल कयामत के दिन नबियों के साथ, सिद्दीकीन के साथ और शुहदा के साथ उठाया जाएगा। इसकी तिजारत दुनिया नहीं है, इसकी तिजारत दीन है, उससे उसकी आखिरत भी बनेगी, उसकी दुनिया भी अल्लाह बनाएगा। एक आदमी खेती करता है, और मैं जब तक खेती हरी भरी होती है वो अल्लाह की पाकी बयान करती है और उसका सवाब किसान को मिलता है। अगर उस खेती में से जानवर दाना खा जाए या चोर चोरी कर जाए, फरमाया उस पर इसको सदके का सवाब मिलेगा किसान को। एक आदमी के नसीब में मजदूरी है, गरीब बनाया अल्लाह ने, और मैं सुबह से शाम तक ये मजदूरी करता है, अमानतदारी के साथ, सच्चाई के साथ, काम में भी चोरी नहीं करता और माल में भी चोरी नहीं करता है, तो फरमा इस हाल में शाम को वापस आता है कि अल्लाह ताला उसको मुकद्दर की रोजी भी दे देते हैं और अल्लाह ताला उसके सारे गुनाहों को भी माफ फरमा देते हैं। दिन भर की मेहनत से गुनाह भी माफ हो जाएंगे, मुकद्दर की रोजी भी मिल जाएगी और बरकत वाली मिलेगी। कितनी भी थोड़ी होगी लेकिन जरूरत अटके की नहीं, जरूरत पूरी हो जाएगी और बरकत के रास्ते से आखिरत भी अल्लाह ताला बना देंगे। फरमा एक आदमी के नसीब में अल्लाह ने हुकूमत लगी है, मुल्क का, डिसिप्लिन का, अल्लाह ने उसको बादशाह बनाया, लेकिन वो बादशाह में इंसाफ के साथ में बादशाह करता है और इंसाफ के साथ हुकूमत करता है। फरमाया इसकी हुकूमत दुनिया नहीं है, उसका हुकूमत करना दीन है और अल्लाह ताला उसका वही इकराम फरमाएंगे कि कयामत के दिन में जबकि अल्लाह के अर्श के सिवा कोई साया नहीं होगा, अल्लाह इसको अर्श के साय में जगह अता फरमाएंगे जो दुनिया में हुकूमत इंसाफ के साथ करेंगे। इसलिए हमारे काम से किसी की हुकूमत लेना मकसूद नहीं है और किसी का माल लेना मकसूद नहीं है, बल्कि इस मकसद से मकसूद ये है कि जो जिस हाल में है उस हाल में अल्लाह के दीन पर चलने की ताकत पैदा कर दे और हराम से बचने की ताकत पैदा कर दे। इसलिए कि आदमी अपने दीन पर जो चलेगा वो अंदर की ताकत से चलेगा, मालूमात की वजह से आदमी दीन पर नहीं चल सकता और आदमी वसाइल की वजह से दीन पर नहीं चलता कि मस्जिद होगी तो नमाज पढ़ेगा, ऐसा नहीं। और आदमी को यह मालूम है कि पांच वक्त की नमाज पढ़ना फर्ज है तो यह नमाज पढ़ेगा, ऐसा नहीं, क्योंकि लोगों को मालूम है कि नहीं और दीन पर चलने के वसाइल है कि नहीं, लेकिन जिंदगी में दीन नहीं। तो दीन न होने की वजह यह है कि अंदर में दीन पर चलने की ताकत नहीं है, ताकत की कमी है, कुफ्र की वजह से नहीं बल्कि ज़ौफ़े ईमान की वजह से और यकीन की कमजोरी की वजह से अंदर में फराइज पर खड़ा होने की और हराम से बचने की ताकत नहीं। ये मेहनत इस बात की है कि हर फर्द उम्मत की जिंदगी में वो ताकत पैदा हो जाए करने के लायक के अहकाम है, बचने के लायक के अहकाम है। इतनी ताकत का हासिल करना हर मर्द और औरत के ऊपर फर्ज आईन है जो सारे फराइज पर इसको खड़ा कर दे, सारे हराम से इसको बचा दे, ताकि जिंदगियों में पूरा पूरा दीन अपनी हकीकत के साथ आ जाए। इसलिए कि कामयाबी अल्लाह की तरफ से जो मिलेगी वो पूरे दीन पर मिलेगी। अगर जिंदगियों में दीन अधूरा होगा, और अधूरा दीन इसको कहते हैं कि करने के कुछ काम किए कुछ नहीं किए, बचने की कुछ चीजों से बचे कुछ चीजों से नहीं बचे, तो ये अधूरा दीन है। जब जिंदगियों में अधूरा दीन होगा तो अल्लाह की मदद आने के बजाय अल्लाह की तरफ से दुनिया में हालात आएंगे परेशानी के, मुसीबतों के। इसीलिए फरमाया मा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अयदीकुम वयअफु अन कसीर। फरमाया जो मुसीबत भी तुम्हारे पर दुनिया में आ रही है तुम्हारे हाथों के गलत कामों की वजह से आ रही है, और बहुत सारी गलतियां तो वो है जो अल्लाह ताला माफ फरमा देते हैं, और हालात भी अल्लाह की तरफ से आते हैं, वो ईमान वालों के लिए रहमत बनकर आते हैं। इसीलिए फरमाया वलनुज़ीकन्नहु मिन अल-अज़ाबि अल-अदना दून अल-अज़ाबि अल-अकबर लअल्लहुम यरजिऊन। अल्लाह जल्ला शानु फरमाते बड़े अज़ाब से जो मौत से शुरू होगा, दुनिया में छोटे छोटे हालात हम लाते हैं, छोटी छोटी परेशानियां लाते हैं, और परेशानियां लाने की वजह यह है ताकि इन परेशानियों से घबरा कर हमारी तरफ रुजू करे, हमारी तरफ लौटे और तौबा तिल्ला करके हमको राजी कर लेवे। इसलिए ये बुनियादी बात समझने की है कि अल्लाह की मदद और कामयाबी जो पूरी पूरी मिलेगी वो पूरे दीन पर मिलेगी। अधूरा दीन होगा तो दुनिया में मसाइब और हालात आएंगे और आखिरत में अजाब होगा। अल्लाह किसी को माफ कर दे तो अल्लाह को कोई पूछने वाला नहीं, लेकिन जाब्ते की बात यह है। इससे दावत और तबलीग की मेहनत इस बात की है कि हर फर्द उम्मत में पूरा पूरा दीन अपनी हकीकत के साथ आ जाए, ताकि दीन के रास्ते से अल्लाह हमारी दुनिया भी सवार दे और हमारी आखिरत भी अच्छे से अच्छी बना दे। अब मेरे दोस्तों, पूरा दीन क्या है इसको अच्छी तरह समझना है, इसलिए कि इस वक्त का अलमिया यह है कि हम दीन के मामले में अपने से नीचे वालों को देखते हैं और दुनिया के मामले में अपने से ऊपर वालों को देखते हैं, तो दीन की कमी का एहसास नहीं होता हमको कि हमारे अंदर में दीन की कमी है। दुनिया के माल में ऊपर देखते हैं, सौ पति हजार पति को देखता है और हजार पति लखपति को देखता है, लखपति करोड़पति को देखता है, करोड़पति अरबपति को देखता है, अरबपति खरबपति को देखता है, खरबपति मुल्क वाले को देखता है कि मेरे पास तो पैसा ही इत्तेदार नहीं है, और इत्तेदार वाला उसको देखता है जिसके पास बड़ा मुल्क है कि मेरे पास तो छोटा है इसके पास बड़ा है। तो जो जिस हाल में है वो समझ रहा है कि मैं फकीर हूं, मेरे पास कुछ नहीं है, मेरे पास और होना चाहिए। और दीन के मामले में हर आदमी अपने से नीचे वालों को देखता है। एक आदमी पांच वक्त का नमाजी है तो तीन वक्त वाले को देखता है, अल्हम्दुलिल्लाह मैं तो पांच वक्त का नमाजी हूं, बहुत सारे मुसलमान सिर्फ तीन ही वक्त ही पढ़ते हैं, अल्हम्दुलिल्लाह मैं तो पक्का मुसलमान हूं। और तीन वक्त वाली जुमा वाले को देखता है और जुमा वाला उसको देखता है जो जुमा के भी नहीं पढ़ता, कि हम नमाज हम तो जुमा पढ़ते हैं, बहुत सारे लोग जुमा भी नहीं पढ़ते, हम तो उनसे अच्छे हैं। और जो जुमा नहीं पढ़ते उनको देखते हैं जो शराबी कबाबी है, कि भाई हम नमाजी तो नहीं पढ़ते, बाकी कुछ गलतियां थोड़ी करते हैं, हम तो शरीफ आदमी है। और जो शराबी कबाबी है उनको देखते हैं जो को कलमा नहीं पढ़ते, भाई हम तो कलमा पढ़ते हैं, जन्नत तो हमारी है। तो हर आदमी अपने दीन के बारे में मुतमईन है, हालांकि बेदीनी कूट कूट के उसकी जिंदगी में भरी हुई है, लेकिन दीन की कमजोरी का एहसास नहीं है और दीन की कमी का एहसास नहीं है, इसलिए कि जहां देखना चाहिए वहां हम देखते नहीं है। इसलिए कि हमको यह हुक्म है कि दुनिया के मामले में अपने से नीचे वालों को देखो, तो जो नेमत अल्लाह ने दी है उसका शुक्र पैदा होगा। और दीन के मामले में अपने से ऊपर वालों को देखो, ताकि अपनी दीन की कमी हर वक्त में हमारी पर खुलती रहे और दीनी कमजोरी सामने आती रहे। इसीलिए कहते हैं कि कोई भी आदमी साबिरीन में से और शाकिरीन में से बन नहीं सकता है जब तक दुनिया के मामले में नीचे न देखने और दीन के मामले में ऊपर न देखे। और अल्लाह तक पहुंचने का और अल्लाह की रजा तक पहुंचने का और जन्नत तक पहुंचने का यही रास्ता है सब्र और शुक्र का। आदमी जिंदगी गुजारे शुक्र के साथ और आदमी जिंदगी गुजारे सब्र के साथ, अगर ये दो सिफतें आदमी की जिंदगी में आ गई तो ये अल्लाह को राजी कर लेगा, अल्लाह की रजा पर मौत आ जाएगी, हमेशा हमेशा की जन्नत मिल जाएगी। और उसका रास्ता ये बतलाया कि दुनिया के मामले में अपने से नीचे वालों को हमेशा देखना और दीन के मामले में हमेशा अपने से ऊपर वालों को देखना। तो हमारे लिए मैयार कौन है, हक का मैयार कौन है? और मैं हक का मैयार हुजूर सल्लल्लाहु अलैहि वसल्लम और सहाबा की जमात है। आपसे पूछा गया हक क्या है, और मैं माना अलैहि व सहाबी, और मैं जिस पर मैं हूं और मेरे सहाबा है वो हक है। कयामत तक हक के समझने का एक ही मैयार है, वो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम और सहाबा की जमात है। आपके बारे में तो अल्लाह ने फरमा दिया वलकुम फी रसूलिल्लाह उसवतुन हसना, तुम्हारे लिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में बेहतरीन नमूना है, अपनी जिंदगी को मोहम्मदी साचे में ढालकर जिंदगी गुजारो। और सहाबे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में फरमाया कि मेरे सारे सहाबा सितारों के मानिंद है, जिनके पीछे भी तुम चलोगे वो तुमको अल्लाह तक और जन्नत तक पहुंचा देंगे। हजरत अब्दुल्लाह इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि जो किसी की राह लेना चाहे और जो किसी की नकल उतारना चाहे और जो किसी की डगर पर चलना चाहे, तो फरमाया वो असहाबे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पीछे पीछे चले। इसलिए कि अल्लाह ताला ने इनको हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत के लिए और दीन को दुनिया में फैलाने के लिए अल्लाह ताला ने इनको मुंतखब किया है। उनकी हालत ऐसी है कि ये दिलों के बहुत पाक है, इल्म के बहुत गहरे हैं और तकल्लुफात से जिंदगियां बिल्कुल पाक है, जो अंदर में है वही बाहर है। اس لیے حق کا معیار قیامت تک حضور صلی اللہ علیہ وسلم اور صحابہ کی زندگی ہے، اور ان کو سامنے رکھ کر چلنے کا سارے ایمان والوں کو حکم ہے. یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، اے ایمان والو اللہ سے ڈر کر کے زندگی گزارو اور سچے لوگوں کے ساتھ رہو. تو قرآن میں مہاجر اور انصار کو اللہ نے سچا کہا ہے دو جگہ پر، ایک جگہ مہاجرین کو سچا کہا ہے، ایک جگہ انصار کی جماعت کو بھی سچوں میں سچا کہا ہے کہ بھائی یہ سچے ہیں، ان سچوں کے ساتھ رہو، ان کی چال چلو، ان کی زندگی اپناؤ، ان کی خلوت جلوت اپنی بناؤ، ان کی انفرادی اجتماعی زندگی اپنی بناؤ، اس لیے کہ حق انہی کے ساتھ مقید ہے قیامت تک. جو اپنے ماحول سے حق کو سمجھنے کی کوشش کرے گا وہ غلطی اور دھوکے کے ساتھ زندگی گزارے گا، اور ہو سکتا ہے دھوکے پر ہی مرے. اس لیے کہ ماحول میں دیکھے گا تو غلط صحیح سمجھے گا جس کو وہ غلط ہوگا، جس کو حق سمجھے گا وہ باطل ہوگا. اور اگر اس دھوکے کے ساتھ موت آ گئی تو کل انسان خون کے آنسو روئے گا، اس کے آنسوؤں کا پوچھنے والا کوئی نہیں. اسی لیے میرے محترم دوستو، مولانا الیاس صاحب رحمۃ اللہ علیہ سے جب بات پوچھی گئی کہ آپ اس محنت سے کیا چاہتے ہیں، تبلیغ کی محنت سے سب سے کہتے ہو نکلو نکلو نکلو، تو آپ اس محنت سے چاہتے کیا ہوں؟ فرمایا اس محنت سے میں یہ چاہتا ہوں کہ حضور صلی اللہ علیہ وسلم اس دنیا سے تشریف لے جانے کے وقت میں امت کو جس سطح پر چھوڑ کر گئے تھے دوبارہ امت اس سطح پر پہنچ جائے، میں اس محنت سے یہ چاہتا ہوں. یہ ہماری منزل طے کیا کہ تبلیغ کی محنت کیوں ہے. فرمایا وہاں تک جانے کے لیے ہے. ہر آدمی اپنی منزل یہ بنا کر چلنا شروع کرے، یا تو اللہ وہاں تک پہنچا دیں گے، اس لیے کہ صحابہ کو صحابہ اللہ ہی نے بنایا ہے. وہ اللہ اس بات پر قادر ہے کہ 20ویں صدی کے ایمان والوں میں وہ بنیادیں زندہ کر دے جو بنیادیں اللہ نے صحابہ میں زندہ فرمائی. تو صحابہ میں کیا بنیادیں تھیں؟ فرمایا صحابہ میں دو بنیادیں تھیں، ایک تو 100% ایمان والوں میں پورا پورا دین اپنی حقیقت کے ساتھ پایا جاتا تھا، پورا پورا دین اپنی حقیقت کے ساتھ پایا جاتا تھا، جو قرآن میں ہے وہ ان کی زندگی میں ہی، جتنے کرنے کے کام بتائیں وہ سارے کام ان کی زندگیوں میں ہیں، جتنی چیزوں سے بچنے کا حکم ہے ان ساری چیزوں سے زندگیاں ان کی بچی ہوئی ہے، جن صفات سے اللہ نے متصف ہونے کے لیے کہا ہے ان صفات سے ان کی زندگی متصف ہے، اور جن رضائل سے پاک رہنے کا حکم دیا ہے ان رضائل سے ان کی زندگی پاک ہے. اسی لیے فرمایا کانو کتاب اللہ یمشون الارض، فرمایا زمین پر چلتی پھرتی اللہ کی کتاب تھی. جسے قرآن سمجھنا ہوتا تھا ان کی زندگی کو سمجھا جا سکتا تھا ان کی زندگی سے. اسی لیے ان کی دعوت ہے اسلم و تسلمو، فرمایا اسلام لاؤ سلامتی ملے گی. فرمایا کون سا اسلام؟ فرمایا کونو مثلنا، فرمایا ہمارے جیسے ہو جاؤ، جیسے ہو جاؤ، ہمارے جیسے ہو جاؤ. ہماری زندگی وہ ہے کہ زندگی پر اللہ نے اپنی رضا کی مہر لگائی ہوئی ہے، کہ صحابہ کی ہر چیز سے اللہ راضی ہے، ان کے فقر سے، ان کے مالداری سے، ان کی انفرادی زندگی سے، ان کی اجتماعی زندگی سے، ان کی عبادت سے، ان کی زندگی کے ہر حرکت اور سکون سے اللہ خوش ہے. ہماری جیسی زندگی بنا دو اللہ تعالیٰ تم سے بھی خوش ہو. اس لیے ایک تو پورا دین اپنی حقیقت کے ساتھ ان کی زندگی میں پایا جاتا تھا. دوسری بات 100% صحابہ میں یہ تھی کہ 100% صحابہ نے اپنی جان مال کو اللہ کے دین کے مقابلے میں بے قیمت بنایا تھا، کہ ہماری جان کی اللہ کے اور اللہ کے دین کے مقابلے میں کوئی بھی قیمت نہیں ہے. اللہ کی طرف سے کوئی تقاضا آئے، اس کے دین کا تقاضا آئے، تو اس کے لیے ایک جان لگانے کا تقاضا ہے تو ایک لگا سکتے ہیں، گھرانے کو لگانے کا تقاضا ہے تو گھرانہ لگا سکتے ہیں، برادری کو لگانے کا تقاضا ہے تو برادری کو لگا سکتے ہیں. ہماری جان اللہ کے اور اللہ کے دین کے مقابلے میں بے قیمت ہے. ویسے تو ایمان والے کی جان تو بہت قیمتی، اگر ساری دنیا کسی مومن کو قتل پر جمع ہو جائے تو اللہ سب کو عذاب دیں گے، مومن اتنا قیمتی ہے. لیکن اللہ کے مقابلے میں اور اللہ کے دین کے مقابلے میں ہماری جانیں بے قیمت ہے، اللہ بڑے اور اللہ کا دین بڑا. ایسے ہی مال کو بے قیمت بنایا اللہ کے اور اللہ کے دین کے مقابلے میں، کہ جتنے مال کا تقاضا ہوگا اتنا مال اللہ کے دین پر لگائیں گے، 100 کا تقاضا ہے تو 100 لگائیں گے، और हजार का तकाजा है तो हजार लगाएंगे, और झाड़ू मार कर लगाने का तकाजा है तो झाड़ू मार कर पूरा इस यकीन के साथ लगा देंगे कि जब अल्लाह की निस्बत पर लगा देंगे तो अल्लाह उजाड़ेंगे नहीं, अल्लाह आबाद कर देंगे। इसलिए कि अल्लाह की निस्बत पर खपने वाले कभी उजड़ते नहीं है बल्कि आबाद होते हैं, और वो नहीं आबाद होते बल्कि उनकी सदियों तक की नस्लें आबाद हो जाती है जो अल्लाह की निस्बत पर अपने आप को मिटा देते हैं अल्लाह के लिए। इसलिए कि अल्लाह से बढ़कर के कोई गैरत वाला नहीं हो सकता है। एक आदमी अल्लाह की निस्बत पर अपना लगा दे और अल्लाह उसको और उसके खानदान को उजाड़ दे, कभी नहीं हो सकता मेरे दोस्त। तो ये दो बुनियादें सहाबा में थी, इसलिए इसको हमें समझना है ताकि अपनी मंजिल तय करें। जब मंजिल तय करेंगे तो चलते रहना आसान हो जाएगा, लंबा सफर है। इसलिए कि तबलीग चिल्ले चार महीने का काम नहीं है, सात महीना साल का काम नहीं है, बल्कि जिंदगी भर करने का काम ही है। पर मैं अवाब मुतरब का हद या अतियकल यकीन, और मैं अल्लाह की इबादत में, अल्लाह की इताअत में, अल्लाह के काम में लगे रहो कब तक, और मैं मौत तक का मुतालबा है, मौत तक लगे रहने का। और ये फरमाया ला तमुतुन इल्ला व अंतुम मुस्लिमून, अल्लाह फरमाते मुसलमान होकर के मरियो, यानी फरमाबरदार बनकर के मरियो। तो फरमाबरदार बनकर कौन मरेगा? फरमा जो फरमाबरदार बनकर जिएगा वो फरमाबरदार बनकर मरेगा, और जो फरमाबरदार बनकर मरेगा वो फरमाबरदार बनकर कयामत के दिन उठेगा। जैसी जिंदगी है ऐसी मौत है, और जैसी मौत है ऐसा कयामत के दिन हश्र में उठना है। इसलिए जीने और मरने का मुतालबा दीन के साथ और दीन की मेहनत के साथ, तो लंबा सफर है। अगर मंजिल तय नहीं करेंगे तो रास्ते की सौबतों से थक हार कर या तो बैठ जाएंगे या रास्ता बदल देंगे। तो जो बैठ जाएगा वो भी मंजिल गुम कर देगा, और जो रास्ता बदल देगा वो भी मंजिल गुम कर देगा, मंजिल गुम हो जाएगी। और जो चलता रहेगा सही रुख के साथ में, या तो अल्लाह वहां तक पहुंचा देंगे, अगर पहुंचना नहीं हुआ रास्ते में मर गया तो अल्लाह ताला पहुंचने वालों के साथ हशर बनवा देंगे। अल्लाह के दादो दहिश के अंदाज निराले हैं। और मैं एक आदमी ने हिज्र शुरू किया और हाफिज बनने से पहले मर गया, तो अल्लाह कयामत के दिन इसको हाफिज उठाएंगे। एक आदमी हज के लिए लाहौर से रवाना हुआ एहराम बांधकर, और लाहौर के एयरपोर्ट पर मर गया, तो अल्लाह कयामत के दिन इसको हाजी उठाएंगे। सहाबा को मंजिल बनाकर हम चलते रहेंगे, या तो अल्लाह उन बुनियादों तक पहुंचा देंगे जो बुनियादे में सहाबा में जिंदा थी, और अल्लाह उन बुनियादों की बुनियाद पर हमसे वो काम ले लेंगे जो अल्लाह ने सहाबा से काम लिया। और अगर इतना मंजूर नहीं हुआ, रास्ते में मर गए, तो अल्लाह ताला इनके साथ हशर फरमा दे। इसलिए मेरे दोस्तों, मौलाना इलियास साहब रहमतुल्लाह अलैह ने इस मेहनत की मंजिल ये तय किया कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम उम्मत को जहां छोड़कर गए थे, उम्मत दोबारा वहां तक पहुंचे। इस मेहनत में आने वाला, इसको मोहब्बत करने वाला, इसमें चलने वाला हर आदमी अपनी मंजिल ये बनावे कि मुझे वहां तक जाना है जहां सहाबा पहुंचे थे। अल्लाह ताला पहुंचा देंगे या उसके साथ में हमारा हशर फरमा देंगे। तो इन दो बुनियादों पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को छोड़ा था। इन बुनियादों को अच्छी तरह समझना है। उन बुनियादों में सबसे पहली बुनियाद ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह है। ईमान 24 घंटे फर्ज है, नमाज तो दिन में 5 मरतबा फर्ज है, रोजे साल में 1 मरतबा फर्ज है, जकात साल में 1 मरतबा फर्ज है, और हर जिंदगी में 1 मरतबा फर्ज है, लेकिन ईमान 24 घंटे के एतबार से फर्ज है। अल्लाह न करे अगर एक आदमी 100 साल ईमान की हालत में जिंदगी गुजारने के बाद में चंद लम्हों के लिए अगर ईमान से निकल जाएगा तो 100 साल की सारी इबादत उसकी खत्म हो जाएगी। और 100 साल कुफर में जिंदगी गुजारने वाला एक मरतबा दिल की तस्दीक के साथ ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढ़ लेगा तो 100 साल का कुफर धुल जाएगा। और 100 साल के सारे बड़े बड़े गुनाह, सारे कत्ल, सारी चोरी, सारी बदकारी, सारे गुनाह एक मरतबा कलमा पढ़ने पर सारे के सारे खत्म हो जाए। और ईमान पिछले 24 घंटे के एतबार से फर्ज है, और ईमान में अदना खोट की माफी की गुंजाइश नहीं है। फरमाया इन अल्लाह ला यग़फिरु अन युशरक बिही व यग़फिरु मा दून ज़ालिक लिमन यशा, फरमाया अल्लाह शिर्क के गुनाह तो माफ नहीं करेंगे, बाकी बड़े बड़े गुनाह जिसके लिए भी चाहेंगे माफ फरमा देंगे। 100 आदमी के कातिल को माफ कर देंगे तौबा की नियत पर, लेकिन शिर्क के गुनाह को अल्लाह माफ नहीं फरमाएंगे। इसलिए मेरे दोस्तों, सबसे पहली बुनियाद हमारे दीन की यह है कि हर कलमा पढ़ने वाले का सबसे पहले कलमा बनना चाहिए, और कलमे के बनने के माना यह है कि हर कलमा पढ़ने वाले के अल्फाज सही होते हुए उसका यकीन ये बनना चाहिए कि मेरी जिंदगी के बनने और बिगड़ने का ताल्लुक मुल्क माल से नहीं है, डिग्री और अहदों से नहीं है, चीजों और सामान और हुकूमतों से नहीं है। मेरी जिंदगी के बनने और बिगड़ने का ताल्लुक सिर्फ एक अल्लाह की जात के साथ है। अल्लाह ही जिंदगी देते हैं, अल्लाह ही मौत देते हैं, अल्लाह ही रात लाते हैं, अल्लाह ही दिन लाते हैं। दुनिया में जो कुछ हो रहा है वो सिर्फ और सिर्फ अल्लाह ही के करने से हो रहा है। पूरी दुनिया के जितना निजाम है वो अल्लाह के अम्र के साथ जुड़ा हुआ है। जब तक बका का अम्र है तब तक पूरी दुनिया बाकी है, जब अल्लाह फना का अम्र लाएंगे तो पूरी दुनिया खत्म हो जाएगी। आसमान टूट जाएगा, पहाड़ रुई के गालों की तरह उड़ जाएंगे, समंदरों का पानी खुश्क हो जाएगा, सारे इंसान और जिन्नात मर जाएंगे और सारे फरिश्ते भी मर जाएंगे। अल्लाह फरमाएंगे लेमन अल मुल्कुल यौम, आज के दिन बादशाहत और मिल्कियत हुकूमत किसकी है, कोई भी जवाब देने वाला नहीं। अल्लाह फरमाएंगे लिल्लाहिल वाहिदुल कहार, पहले भी एक तले तरह जबरदस्त अल्लाह मालिक थे, आज भी मालिक है, आइंदा भी मालिक अल्लाह ही रहेंगे। इससे मेरे मोहतरम दोस्तों, जिंदगी के बनने बिगड़ने का ताल्लुक दुनिया की किसी चीज से है ही नहीं है। इस धोखे से निकलना है उम्मत को, ताकि उम्मीदें दुनिया से खत्म हो जाए मखलूक से, और डर मखलूक का खत्म हो जाए। इसलिए कि जितनी बनी हुई चीजें हैं वो अल्लाह ही की बनाई हुई है, और सारी मखलूकात के बारे में अल्लाह का फैसला है, चाहे वो जर्रा हो या पहाड़ हो, चाहे चींटी हो चाहे जिब्राइल अमीन हो, चाहे पत्रा हो या चाहे समंदर हो, चाहे पैसा हो या दाख हो या कर्म हो, इन सब के बारे में अल्लाह का फैसला है। ला यमलिकु नफ़अन वला दर्रन वला मौतन वला हयातन वला नुशूरा, फरमाया जितनी मखलूकात नजर आ रही है इसके किसी के हाथ में भी किसी को नफा देना नहीं है, किसी के हाथ में नुकसान देना नहीं है, किसी के हाथ में किसी को मारना नहीं है, और किसी के हाथ में किसी को जिंदा करना नहीं है, और किसी के हाथ में मारकर दोबारा जिंदा करना नहीं है। ये सब कुछ तने तना एक अल्लाह ही के हाथ में है। अल्लाह ही नफा नुकसान के मालिक है, अल्लाह ही जिंदगी और मौत के मालिक है, और अल्लाह ही सबको मार करके दोबारा जिंदा करने के मालिक सिर्फ तने तना अल्लाह है। इसलिए मखलूक से उम्मीद भी खत्म हो जाए और मखलूक का डर भी खत्म हो जाए। क्या खत्म हो जाए? मखलूक से उम्मीद भी खत्म हो जाए और मखलूक से डर भी खत्म हो जाए, कि सारी दुनिया के सारे इंसान अपने तमाम तर साजो सामान के साथ भी किसी एक आदमी को मारना चाहे तो वक्त से पहले इसको मार नहीं सकते हैं, और किसी को चंद सेकंड की जिंदगी बढ़ाना चाहे तो बढ़ा नहीं सकते हैं। ये यकीन हमारा बने ताकि मखलूक का डर भी निकल जाए और मखलूक से उम्मीद भी हमारी खत्म हो। हम उम्मीद रखेंगे सिर्फ अल्लाह से, हमारे काम बनाने वाले सिर्फ अल्लाह है, और कामों के बिगाड़ने वाले भी सिर्फ तने तना अल्लाह है। अगर मुल्क से जिंदगी बनती तो फिरौन और नमरूद की बन जाती, माल से जिंदगी बनती तो कारून की बन जाती, अगर बागा से जिंदगी बनती तो कौम सबा की बन जाती। इन चीजों में जिंदगियों का बनना नहीं है, जिंदगियों के बनने बिगड़ने का ताल्लुक सिर्फ एक अल्लाह की जात के साथ। इसलिए मेरे दोस्तों, सबसे पहले दावत की मेहनत में यकीन के बनाने की मेहनत है, कि हर आदमी का यकीन ये बने कि मेरी जिंदगी के बनने बिगड़ने का ताल्लुक सिर्फ एक अल्लाह की जात के साथ है। अल्लाह ही जिंदगियों को बनाते हैं, अल्लाह ही जिंदगियों को उजाड़ते हैं। आज तक जितनों की बनी है अल्लाह के बनाने से बनी है, और आज तक जितनों की उजड़ी है اللہ کے اجاڑنے سے اجڑی ہے، یہ یقین ہمارا بنے تاکہ مخلوق کا ڈر بھی نکل جائے اور مخلوق سے امید بھی ختم ہو. اسی کے ساتھ ہمارا یقین یہ بنے کہ ہماری زندگی کے بننے کا تعلق اللہ کی ذات کے ساتھ ہے، اور اللہ کے یہاں سے زندگی کے بنانے کا ایک ہی ذات کا ہے، اندھادھن نظام نہیں ہے، اس کی بنا دیا اس کی اجاڑ دیا ایسا نہیں ہے. اللہ علیم ہے اور حکیم ہے، اللہ کا علم بھی بڑا اور اللہ کی حکمت بھی بڑی، تو اللہ اپنے علم اور حکمت سے زندگیوں کو بناتے بھی ہے اور بگاڑتے بھی ہے، اور بنانے کا ایک ہی ضابطہ ہے اور وہ صرف محمد رسول اللہ ہے. فرمایا کس کی زندگی اللہ بنائیں گے؟ فرمایا جو محمدی سانچے میں ڈھل کر زندگی گزارے گا اور جو محمدی بن کر کے مرے گا اللہ اس کی زندگی کو بنا دیں گے، جھوپڑے میں ہے تو جھوپڑے میں بنا دیں گے، محل میں ہے تو محل میں بنا دیں گے، غریب ہے تو غربت میں بنا دیں گے، اور مالدار ہے تو مالدار میں بنا دیں گے، بیمار ہے تو بیماری میں بنا دیں گے، تندرست ہے تو تندرستی میں بنا دیں گے. جس حال میں بھی ہے محمدی بن کر یہ جیے گا اور محمدی بن کر کے یہ مرے گا اللہ اس کی زندگی کو بنا دیں گے. زندگی کے بنانے کا ایک ہی ضابطہ ہے اور وہ محمدی بن کر جینا اور محمدی بن کر کے بننا ہے. اس لیے دعوت اور تبلیغ کی محنت اس بات کی ہے کہ ہر ایمان والا اپنے سر کے بالوں سے لے کر پیر کے ناخن تک محمدی بن کر جینا سیکھ لے، محمدی بن کر کے مرنا سیکھ لے، تاکہ جس حال میں ہے اللہ تعالیٰ اس کی زندگی کو اچھے سے اچھی بنا دے. اور دنیا کی زندگی اچھی بننے کے معنی یہ ہے کہ اللہ دلوں میں اطمینان، چین اور سکون دیں گے، جھوپڑے میں ہیں لیکن چین اور سکون ہوگا، آپس میں محبتیں اللہ دیں گے، جھگڑے ختم ہو جائیں گے، دین کی وجہ سے محبتیں زندہ ہو جائے گی، محبتوں سے زندگی آسان ہو جاتی ہے، دعاؤں میں قبولیت پیدا کر دیں گے. دنیا حالات کا گھر ہے، کبھی خوشی ہے کبھی غم ہے، تو حالات سے حل کیسے نکلے گا آدمی؟ اور میں اللہ کے نکالنے سے نکلے گا، اور اللہ سے نکلنے کا راستہ حالات کا صرف زاری کا ہے اور دعا کا ہے. تو اللہ دعاؤں میں قبولیت دے دیں گے ہر ایمان والے کی، جب اللہ سے کہے گا تو اللہ اس کی دعا پر اس کے کام بنا دیں گے. مقدر کی تھوڑی روزی زیادہ روزی حلال اور برکت والی بنا کر کے دیں گے، یہ تھوڑی ہے لیکن کافی ہے، تھوڑی ہے لیکن برکت ہے، نسلیں کھا رہی ہے اس پہ سے، گھرانے کھا رہے، اللہ تعالیٰ اتنی برکت عطا فرمائیں گے. ایک پیالے میں 70 صحابہ دودھ پی رہے، اللہ وہ برکتیں دکھائیں گے دو بار، دین کی برکت سے اور محمدی بننے کی برکت سے. اس لیے میرے دوستوں یہ محنت اس بات کی ہے کہ سب سے پہلے ہر ایمان والے کا کلمہ ٹھیک ہو جائے، یقین بھی ٹھیک ہو جائے، اور زندگی بھی سر کے بالوں سے لے کر پیر کے ناخن تک محمدی سانچے میں ڈھل جائے. اس لیے کہ اللہ والا بننے کا سب سے مختصر راستہ اور شارٹ کٹ راستہ وہ سنت والا راستہ ہے، سارے خطرات سے پاک راستہ سنت والا راستہ ہے، محفوظ طریقے سے اللہ تک آدمی پہنچ جائے گا سنت کے راستے سے. اس لیے کہ جب سنت والی زندگی ہوگی تو نفس اور شیطان کے عمل دخل سے آدمی محفوظ ہو جائے گا. حدیث پاک میں آتا ہے کہ آدمی نے گھر کا دروازہ بند کیا بسم اللہ کہہ کر، اور آدمی نے کھانا شروع کیا بسم اللہ کہہ کر، تو شیطان کہتا ہے یہاں کھانے کی بھی گنجائش نہیں، یہاں رہنے کی بھی گنجائش نہیں، مہر لگ گئی اس کے اوپر، شیطان اس گھر میں داخل نہیں ہو سکتا جو گھر کا دروازہ بسم اللہ کر کے رات کو بند ہوگا. اور جس کھانے کو بسم اللہ کر کے شروع کیا جائے گا اس کھانے میں شیطان شریک نہیں ہو سکتا. زندگی میں کسی کام میں جو کام سنت کے مطابق ہوگا اس کے اوپر عمل شیطان کا عمل دخل ختم ہو جائے. اس لیے میرے دوستوں سب سے پہلے کلمہ بنانے کی یہ محنت ہے کہ ہر ایمان والے کا اس محنت کے ذریعے سے کلمہ بن جائے، اور کلمے کے راستے سے ہماری عبادت کی لائن ٹھیک ہو جائے. اس لیے کہ ایمان اور عبادت یہ دونوں اللہ کے بڑے بڑے حق ہیں. ایمان میں کسی کو شریک کرنے کی گنجائش نہیں، ایسی عبادت میں بھی کسی کی شرکت کی گنجائش نہیں، عبادت صرف اللہ کا حق ہے اور ایمان صرف اللہ کا حق ہے، یہ دو بڑے بڑے اللہ کے حق ہے ایمان اور عبادت. اس لیے اپنی عبادت کی لائن کو اچھے سے اچھی بنانا، عبادت میں جانی عبادت بھی ہے اور مالی عبادت بھی ہے. نماز روزہ یہ جانی عبادت ہے، تو اپنی نماز کو ایسی اچھی بنانا کہ جس نماز کے ذریعے سے ہماری 24 گھنٹے کی زندگی اچھی بن جائے گی. اس لیے کہ 24 گھنٹے کی زندگی اچھی جو بنے گی وہ نماز کے بننے کے راستے سے بنے گی. اللہ والے یہ فرماتے ہیں کہ نماز کی مثال زندگی میں ایسی ہے جیسے گھر میں روشن دان اور کھڑکی ہوتی ہے. گھر کا دعا کہاں سے باہر جائے گا؟ کھڑکی اور روشن دان سے باہر جائے گا. گھر میں تازہ ہوا کہاں سے آئے گی؟ کھڑکی اور روشن دان سے آئے گی. ایسا ہی زندگیوں کی برائیاں زندگیوں سے جو نکلے گی وہ نماز کے راستے سے نکلے گی, اور زندگیوں میں اچھائیاں جو آئے گی وہ نماز کے راستے سے آئے گی. اسی لیے نماز کے بارے میں اللہ نے فرمایا ان الصلاۃ تنہا عن الفحشاء والمنکر, فرمایا نماز آدمی کو بے حیائی اور برائی کے کاموں سے روکتی رہتی ہے. نماز بنتی جائے گی تو زندگیوں میں سے رضائی نکلتے جائیں گے, اچھائیاں زندگیوں میں آتی چلی جائے گی. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے میں ایک نوجوان کی آنکھ لڑ گئی ایک دوشیزہ سے. تو خیر القرون کا بہترین زمانہ تھا, تو لڑکی نے لڑکے سے یوں کہا کہ آگے کی بات تو بعد میں کریں گے, پہلے ایک کام کرو, امیر المومنین کے پیچھے آپ 40 دن تکبیر اولا کے ساتھ نماز پڑھو. یہ راستہ دکھایا. تو اس نوجوان نے 40 دن تک امیر المومنین کے پیچھے تکبیر اولا کے ساتھ نماز پڑھی. اس کا اثر یہ ہوا کہ لڑکی کا دھیان دماغ میں سے نکل گیا, اللہ کی محبت دل میں آ گئی اور پوری زندگی نکھرنے کا سامان پیدا ہو گیا. اس لیے میرے دوستو اپنی نماز بنانے کی محنت ہے تبلیغ میں, کہ ہر ایمان والا اپنی نماز بنا کر کے اپنی نماز ایسی اچھی بنا دے جو 24 گھنٹے کی زندگی کو اللہ کی اطاعت اور فرما برداری پر کھڑا کر دے. جس طرح نماز میں پابند ہے نماز کی باہر کی زندگی میں بھی ہم پابند رہیں گے اللہ کے حکموں کے. آنکھ پابند, زبان پابند, کان پابند, ہاتھ پابند, پیر پابند, دل دماغ پابند. جس طرح نماز میں ساری پابندی, نماز کے باہر کی زندگی میں بھی پابندی. روزہ ایسا اچھا رکھے کہ تقویٰ پیدا ہو جائے, کہ حلال سے بچ گئے ہیں حکم کی بنیاد پر. کہ اللہ نے گھر میں پاک روزی موجود ہے, منع کر دیا تو نہیں کھاتے. حلال بیوی ہے اس کے پاس نہیں جاتے. پانی ہے, مچھے مشروب ہے لیکن نہیں پیتے. کہ کیوں؟ کہ اللہ نے منع کیا ہے. اور میں حلال سے بچ گئے ہیں تو حرام سے بچنے کی طاقت پیدا ہو جائے. کہ پوری زندگی اللہ نے جن چیزوں کو حرام کیا ہے اس سے بچ کر زندگی گزاریں گے. یہ طاقت پیدا کرنے کے لیے اللہ نے رمضان کے ایک مہینے کے روزے عطا فرمائے. اسی کی غرض یہی بتائی کہ روزے اس لیے فرض کیے تاکہ تمہارے اندر تقویٰ پیدا ہو جائے. اور حرام سے بچ گئے تو یہ سب سے بڑی عبادت گزاری ہے. حدیث پاک میں فرمایا اتق المحارم تکن عابد الناس, فرمایا حرام سے بچ جاؤ تم سب سے بڑے عبادت گزار ہو. حرام سے بچنا یہ سب سے بڑی عبادت گزاری ہے. 24 گھنٹہ نماز ہے, تسبیح ہے, تلاوت نہیں کر سکتا ہے, لیکن حرام سے بچ کر 24 گھنٹہ آدمی عبادت گزار رہ سکتا ہے. اور تقویٰ زندگی میں آ جائے تو اللہ تعالیٰ غلطیوں کو معاف کر دیں گے, اللہ تعالیٰ روزی میں برکت دے دیں گے ایسی جگہ سے جہاں سے وہم و گمان بھی نہ ہو. کوئی الجھن آ گئی, پریشانی آ گئی, مقدرات ہے آ جاتی ہے, تو الجھن سے نکلنے کی بنیاد تقویٰ ہے. تقویٰ کی بنیاد پر اللہ الجھن سے نکال دیں گے. اور نیکی ہوگی تو نیکی کا بھاؤ قیامت کے دن اللہ بڑھا دیں گے. اور نیکی میں وزن جو بڑھے گا وہ تقویٰ کی برکت سے بڑھے گا. آپ انداز لگائے کہ تقویٰ کی برکت سے نیکی میں کتنا وزن پیدا ہوتا ہے. حضرت عمر ابن الخطاب رضی اللہ تعالیٰ عنہ صدیق اکبر سے یہ فرماتے ہیں کہ اگر آپ ایک دن کی نیکی مجھے دے دو, آپ کے وصال کے دن کی نیکی اور آپ کی ہجرت کی رات کی نیکی جس میں آپ ساتھ میں تھے آپ کے, وہ مجھے دے دو تو میں اپنی پوری زندگی کی نیکی آپ کو دینے کے لیے تیار ہوں. ایک دن اتنا بھاری اور ایک رات اتنی بھاری. یہ تقویٰ کی برکت سے صدیق اکبر کو اللہ نے قرآن میں سب سے زیادہ اللہ سے ڈرنے والا بتایا ہے. نبیوں کے بعد سب سے زیادہ اللہ سے ڈرنے والے ہیں. اس لیے میرے محترم دوستو فرمایا ایسے اچھے روزے ہمارے اندر اور امت میں زندہ ہو جائے کہ جس کے راستے سے حرام سے بچنے کی طاقت پیدا ہو. زکات اتنی خوش دلی کے ساتھ ایک ایک پائی کی نکالی جاوے کہ دلوں کا بخل ختم ہو جاوے. حج ایسا سیکھ کر اچھی طرح کیا جائے جو پوری زندگی کو اطاعت کے پر کھڑا کر دے. اسی لیے حج ہے اطاعت سکھانے کے لیے. तो अपनी इबादत की लाइन को अच्छे से अच्छी बनाना, ये दूसरी बुनियाद है हमारी दीन की। उसी के साथ तीसरी बुनियाद हमारी मुआशरत है, आपस का रहन सहन है और आपस के हकूक है। इसलिए कि जितने ताल्लुकात है इतने दुनिया में हकूक है, और दुनिया ये ताल्लुकात की जगह है, ये बादशाह है और रायत है ये ताल्लुक है, ये सेठ है और नौकर है ये ताल्लुक है, ये बाप है और ये बेटे हैं और बच्चे हैं ये ताल्लुक है, ये मियाँ है और ये बीवी है ये ताल्लुक है, ये भाई है और ये बहन है ये ताल्लुकात है, ये पड़ोसी और ये पड़ोसी ये ताल्लुकात है। ये दुनिया ताल्लुकात की जगह है और जितने ताल्लुकात है इतने हकूक है। जब हकूक अदा हो जाएंगे तो हकूक के अदा होने की वजह से घर से लेकर पूरा आलम जन्नत का नमूना बन जाएगा, गहवारा बन जाएगा, पूरी दुनिया में अमन अमान होगा, पूरी दुनिया में सलामती होगी हुकूक की अदायगी की वजह से। और अगर हुकूक जाये हो जाए और हुकूक एक दूसरे के मारे जाए तो घर से लेकर पूरा आलम ये जहन्नम का अखाड़ा बन जाएगा। आज देख लो पूरी दुनिया में किसी की जान महफूज नहीं है, किसी का माल महफूज नहीं है, किसी की आबरू महफूज नहीं है। इसकी बुनियाद हुकूक का जाये करना है। जब तक ये हुकूक का जाये होना रहेगा जब तक जान माल गैर महफूज रहेगी, और जब हुकूक की अदायगी दुनिया में जिंदा हो जाएगी तो पूरी दुनिया में हर एक की जान माल आबरू महफूज हो जाएगी। इसीलिए ईमान वालों के बारे में हुजूर सादला फरमाते हैं कि ईमान वालों की मिसाल एक दूसरे के साथ मोहब्बत करने में, एक दूसरे की भलाई चाहने में और एक दूसरे के काम आने में और एक दूसरे की गलती माफ करने में ऐसी है जैसा कि एक जिस्म होता है जिसमें के सारे आजा की शक्ल अलग है, हर एक का काम अलग है। हाथ पकड़ता है चलता नहीं है, आंखें देखती है बोलती नहीं है, हर एक की शक्ल अलग है हर एक का आवाज काम अलग है, लेकिन आपस में इतना जोड़ है कि चलते हुए ठोकर लग जाए तो पूरा जिस्म उसकी तकलीफ को महसूस करता है, और अच्छा खाना खा ले या रात को सो जाए तो पूरा जिस्म उसकी लज्जत और राहत को महसूस करता है। ऐसे ईमान वालों की मिसाल है कि कोई ईमान वाला अपने भाई की बुराई को सोच ही नहीं सकता, जैसा एक आजमो दूसरे आजमो की बुराई नहीं सोच सकता, कभी पैर ही नहीं कहेंगे मैं जिस्म के बोझ को क्यों उठाऊं, कभी जबान ही नहीं कहेगी कि पैर की तकलीफ में मैं अपनी जबान को क्यों हिलाऊं। हर आजमो अपने लिए कम काम करता है दूसरे के लिए ज्यादा करता है। फरमा ईमान वालों की मिसाल ये थी। और जब ईमान वाले आपस में एक होंगे और नेक होंगे तो अल्लाह की मदद के मुस्तहिक हो जाएंगे। अल्लाह की मदद के उठने का सबसे बड़ा सबब आपस का इख्तलाफ और इफ्तराक है। जब उम्मत मुख्तलिफ खानों में बढ़ जाती है जबान के लेवल पर, जबान के वजह से या कौम की वजह से या वतन की वजह से या रंग और रूप की वजह से, जब मुख्तलिफ खानों में उम्मत बढ़ जाती है तो अल्लाह की मदद से महरूम हो जाती है। इसीलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने जाहिलियत की सारी रगों को काटा है और काट कर आपने उम्मत को एक बनाया है और नेक बनाया है और पूरी उम्मत को अल्लाह पर जमा किया है। क्या उम्मत कौन है? क्या अल्लाह वाले इन नमल मोमिनों ने हुआ, तो सारे ईमान वाले आपस में भाई भाई है। सबसे बड़ा रिश्ता ईमान का रिश्ता है। इसीलिए गज़वे बदर के मौके पर जब कैदियों के बारे में राय ली गई तो हज़रत उमर रज़ी अल्लाह तआला ने जो राय दिया वो ये राय दिया कि अल्लाह के नबी मेरी राय यह है कि हर ईमान वाले का कोई ना कोई रिश्तेदार सामने कैदी है, उस ईमान वाले के हाथ में उसके रिश्तेदार को दे दो, काफिर बेटे को मुसलमान बेटे के हाथ में दे दो, बाप को उसकी गर्दन मार दे, भाई को भाई के हाथ में दे दो, चाचा को भतीजे के हाथ में दे दो, ताकि अल्लाह के सामने हम साबित कर दे कि हम सारे रिश्तों से ऊपर उठ चुके हैं, हमारा रिश्ता सबसे बड़ा रिश्ता ईमान का है, जो ईमान वाला है जो हमारा है, जो ईमान वाला नहीं वो हमारा। इसलिए मेरे मोहतरम दोस्तों ईमान वालों की मिसाल अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह दिया और ये फरमाया तुम में का कोई भी कामिल मोमिन बन नहीं सकता है जब तक वो अपने भाई के लिए वो चीज पसंद न करे जो अपने लिए पसंद करता है। यही इंसाफ है, हमारी मुआशरत की बुनियाद इंसाफ पर है कि अपने लिए जो पसंद करेंगे, अपने सारे ईमान वाले भाइयों के लिए पूरी दुनिया में पसंद करेंगे, जिस कौम का हो, जिस वतन का हो, जिस जबान का हो, जिस रंग का रूप का हो, वो ईमान वाला है, वो हमारा है, ये सबसे बड़ा रिश्ता है। इसलिए फरमाया उसके लिए वो पसंद करेंगे जो अपने लिए पसंद करेंगे, सिर्फ वही नहीं करेंगे बल्कि एहसान भी करेंगे। जरूरत पड़ने पर अपनी जरूरत को अटकाकर उसकी जरूरत पूरी करेंगे। सात घरों में एक बकरी की सीरी घूम फिर कर पहले घर पर वापस आती है, उनके फक्र का भी बता देती है और उनके अखलाक का भी बता देती है। भले भाई मैं भूखा रह जाऊं, मेरा भाई खाने। तीन सहाबी भूख प्यास के हालत में मर रहे हैं, अपने भाई से पहले पानी पीने को पसंद नहीं कर रहे। हमारा ईमान वाला भाई है, उसको हम अपनी जरूरत को अटकाएंगे, उसकी जरूरत को पूरी करेंगे। हमारी मुआशरत की बुनियाद हया पर है। हया जिंदगी में होती है तो इंसान बहुत सारे गुनाहों से बचा रहता है। इसीलिए फरमाया इदा फातकल हया व फल माशिर, फरमाया जब हया खत्म हो जाए तो जो चाहे वो करो। शर्म ही की वजह से बहुत सारे गुनाहों से आदमी बचता है। शर्म खत्म हुई तो आदमी के औकात खत्म हो गए। और ये फरमाया हमारी मुआशरत की बुनियाद सादगी पर है। तायुस से मना किया गया कि अपने आप को आयश का आदि नहीं बनाना, राहत पसंदी का आदि नहीं बनाना, अपने आप को मुजाहदे का आदि बनाना, जफाकशी का आदि बनाना, अपने आप को कम से कम चीजों से अपनी जरूरत के पूरे करने का आदि बनाना। इसलिए कि सादगी होगी तो जिंदगी आसान हो जाएगी, वरना राहत पसंदी में जिंदगी मुश्किल हो जाती। इसके लिए बहुत कमाना भी पड़ता है और बहुत थकना भी पड़ता है। इसलिए मेरे दोस्तों हमारी मुआशरत हुजूर सल्लल्लाहु अलैहि वसल्लम वाली मुआशरत बने कि जिसके रास्ते से दुनिया के हर ईमान वाले को अपने दूसरे ईमान वाले से नफा पहुंचे, किसी को इससे नुकसान न पहुंचे, किसी की गलती हो तो उसको दरगुजर करें, कोई मुसीबत में तो उसका हाथ बटाए। ये हमारी मुआशरत की बुनियादें। उसी के साथ मेरे मोहतरम दोस्तों हम अल्लाह ताला ने इस दुनिया को जरूरत के पूरी करने की जगह बनाया है, ये ख्वाहिशात के पूरी करने की जगह नहीं है। हर इंसान ने अल्लाह ने जरूरत भी रखी है, ख्वाहिश भी रखी है। जरूरत महदूद है, ख्वाहिश ना महदूद है। जरूरत के पूरा करने का भी अल्लाह ने वादा किया और ख्वाहिश के भी पूरा करने का अल्लाह ने वादा किया, लेकिन जरूरत के पूरा करने का वादा अल्लाह ने दुनिया में किया। इसलिए कि ख्वाहिश महदूद है और जरूरत महदूद है। दुनिया में जरूरत पूरी हो सकती है, ख्वाहिश किसी की पूरी नहीं हो सकती। इसलिए ख्वाहिश की पूरी करने का वादा अल्लाह ने जन्नत में किया। और हर इंसान की पांच जरूरतें हैं, खाना है, कपड़ा है, मकान है, सवारी है और शादी है। हर मर्द और औरत की ये पांच जरूरतें हैं। इन जरूरतों को हलाल तरीके से हासिल करना, सुन्नत तरीके पर पूरी करना, हराम से बचना और इसराफ से बचना। जब हलाल से अपनी जरूरतों को हासिल करेंगे तो उसके लिए जो थकेंगे उस पर भी अल्लाह इनाम देंगे। इसलिए कि हमारे दीन में मलंगपना नहीं है और हमारे दीन में नफसानियत भी नहीं है। मलंगपना भी गलत लोगों का सेवा है कि कुछ करेंगे नहीं, किसी कोने में पड़ेंगे और घर वालों के लिए बोझ बन करके रहेंगे, पर मैं इसकी इजाजत नहीं है। और नफसानियत की भी इजाजत नहीं है। नफसानियत कहते हैं मादा परस्ती को, कि आदमी की जिंदगी का मकसद पैसा बन जाए, कि पैसा आना चाहिए, हलाल से आए, हराम से आए, झूठ से आए, धोखे से आए, मिलावट से आए, पैसा आना चाहिए। ये नफसानियत है, ये भी गलत लोगों का सेवा है। इस्लाम इन दोनों के बीच का सिरात मुस्तकीम है कि हर मुसलमान की घरेलू जिंदगी होगी, हर मुसलमान की कारोबारी जिंदगी होगी, लेकिन वो दीनदारी के साथ होगी और दीन की मेहनत के साथ होगी। इस पाबंदी के साथ अल्लाह ताला ने इस्लाम अता फरमाया। हमारा दीन में करो या मरो नहीं है, बल्कि आसानियां हैं, और इतनी आसानियां हैं कि हर आदमी दीन पर हर जमाने में हर हाल में चल सकता है। अल्लाह ने इतना आसान दीन। इसलिए अपनी जरूरतों को हलाल तरीके से हासिल करना, सुन्नत तरीके पर पूरा करना। रहा ख्वाहिशात, उसको आखिरत के लिए छोड़ना। दुनिया में अल्लाह ने ख्वाहिशात क्यों रखी है हर आदमी में लामहदूद? फरमाया इसको पूरा करने के लिए नहीं रखी है, इसको हुक्म के मुकाबले में तोड़ने के लिए रखी है। जब हुक्म आएगा तो उसके मुकाबले में ख्वाहिश आएगी, तो हुक्म को पूरा करने के लिए ख्वाहिश तोड़ने के लिए रखी है। जब ख्वाहिश टूटेगी तो ईमान का नूर मिलेगा, हिदायत का नूर मिलेगा। दिया जलता है ना तेल तो रोशनी होती है, पेट्रोल जलता है तो गाड़ी चलती है। ऐसा ही जब ख्वाहिश टूटती है तो हिदायत का नूर मिलता है। हदीस पाक में आता है कि एक आदमी रास्ता चल रहा है, सामने कोई हराम चीज आ गई, उसने अपनी निगाह को नीची कर लिया, तो फरमाया अल्लाह उसको ईमान की हलावत नसीब करेंगे जो अपने दिल में वो महसूस करेगा। इसलिए कि उसने ख्वाहिश को तोड़ा है हुक्म को पूरा करने के लिए। ऐसा ही पूरी जिंदगी में ख्वाहिशात अल्लाह के हुक्मों से टकराएगी, तो हुक्म पूरा करना और ख्वाहिश को तोड़ना ये तोड़ने के लिए अल्लाह ने रखा। और ख्वाहिश पूरी कहां करेंगे? फरमाया जन्नत में पूरी करेंगे, इसलिए कि आखिरत ला महदूद है, तो वहां पर ला महदूद ख्वाहिशात पूरी होगी। इसलिए फरमाया वलकुम फीहा मा तश्तही अनफुसुकुम वलकुम फीहा मा तदउन, फरमाया तुम्हारे लिए जन्नत में वो है जो तुम्हारा जी चाहे। कभी जी के चाहने की कोई हद है? जी तो कुछ भी चाह सकता है। कभी किसी फकीर से यूं कहो कि पूरी दुनिया का बादशाह बनना चाहता है तू, कि भाई क्या कहेगा? हाँ कहेगा कि ना कहेगा? हाँ कहेगा, लेकिन बेचारा बन नहीं सकता यहां। लेकिन आखिरत में इसकी ख्वाहिश पूरी होगी। हर आदमी अपनी जन्नत में जन्नतियों की शाहाना शान से रहेगा, बादशाहों की तरह। इसीलिए फरमाया वईदा राईता सम्मा राईता नाइमा व मुल्कन कबीरा, ये मुखातब तो देखेगा, फिर देखेगा, क्या देखेगा? फरमाया नियामतों का लामुतनाही सिलसिला होगा जो कभी खत्म नहीं होगा, कभी रोक टोक नहीं होगी, और हर एक का बहुत बड़ा मुल्क होगा। कम से कम दर्जे का जो जन्नती होगा उसकी जन्नत पूरी दुनिया से 10 गुना बड़ी जन्नत होगी, पाकिस्तान से बड़ी नहीं, पूरी दुनिया से 10 गुना बड़ी जन्नत होगी। और उस जन्नत पे जवान बनाकर दाखिल करेंगे, कभी बूढ़ा नहीं होगा, तंदुरुस्त बनाकर दाखिल करेंगे, कभी बीमार नहीं होगा, खूबसूरत बनाकर दाखिल करेंगे, कभी बदसूरत नहीं होगा, जिंदगी देकर दाखिल करेंगे, जहां कभी मौत नहीं आएगी। हर एक की जवानी यूसुफ अलैहि सलाम, हर एक का हुस्न हजरत यूसुफ अलैहि सलाम जैसा होगा, हर एक की आवाज हजरत दाऊद अलैहि सलाम जैसी सुरीली होगी, हर एक जवानी हजरत ईसा अलैहि सलाम जैसी होगी, सबकी उम्र 33 साल की होगी जन्नत में, और हर एक का कद हजरत आदम अलैहि सलाम जितना होगा, और हर एक के अखलाक जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसे होंगे, और हर व्यक्ति को 100 आदमियों की ताकत देकर अल्लाह जन्नत में दाखिल करेंगे। अल्लाह का दीदार होगा, जैसे चौथी रात के चांद को देखते हैं कोई चीज रुकावट नहीं बनती, इस तरह अल्लाह के दीदार में कोई चीज रुकावट नहीं होगी। अल्लाह मेहमानी करवाएंगे, और हर आदमी नबियों की जो जितना काम करेगा वो नबियों की कुर्सी के इतना ही करीब होगा, और अल्लाह ताला की मेहमानी में जब सारे जन्नतियों की मेहमानी होगी, और हर नेमत लाजवाल होगी, कभी खत्म नहीं होगी, और कभी उस पर रोक टोक नहीं होगी, ला मक्तूअती वला ममनूआ, कभी खत्म भी नहीं होगी, कोई रोक टोक भी नहीं होगी। इसलिए मेरे दोस्तों अल्लाह ताला ख्वाहिशात पूरी करने के लिए जन्नत बनाई, और दुनिया जरूरत के पूरी करने की जगह है, उसको हलाल तरीके से हासिल करना है, सुन्नत तरीके पर पूरी करना है, हराम से बचना है और इसराफ से बचना है। इसलिए कि हलाल और हराम की तासीर ऐसी है जैसा कि खाने की होती है, आदमी अच्छा खाना खाए तो ताकत बनेगी, खुशी महसूस होगी, सड़ा हुआ खाना पेट में गया चला गया तो क्या हो जाएगा? बदहजमी हो जाएगी, तय हो जाएगी, जुलाब हो जाएगा, थोड़ी भूसी निकल जाएगी, तो क्या हुआ? क्या फूड पॉइजन हो गया? ऐसे ही हलाल और हराम की तासीर है, जब जिंदगी में हराम आता है तो हराम सोचता है, और जब हलाल आता है तो जिंदगी में हलाल काम करना आदमी को सोचता है। हलाल और हराम की इतनी तासीर है। एक अल्लाह वाले फरमाते हैं, मेरी दावत क्या एक नेक आदमी ने और उसका खाना खाने के बाद कई दिनों मुझे तहज्जुद पढ़ने का मजा आया, और एक गलत आदमी के यहां मेरी दावत हुई, उसका खाना खाने के बाद कई दिनों मेरे अंदर बदकारी का जज्बा पैदा हुआ। अल्लाह मेरी आपकी और पूरी हिम्मत की हिफाजत फरमाए। इसलिए मेरे दोस्तों अपने खाने कमाने की लाइनों को उलमा पर पेश कर करके हर किस्म के हराम से, नाजायज से, मुश्तबा से, बकरों से निकालते हुए पाक साफ लुकमा हमारे पेट में जाना चाहिए, और हमारे बच्चों के पेट में जाना चाहिए, और हमारी औरतों के पेट में जाना चाहिए। हम हलाल कमाई कमाकर उनके ऊपर खर्च करने के मुकल्लफ है, हराम कमाई करके खर्च करने के मुकल्लफ नहीं। इसलिए मेरे दोस्तों हराम से बचाना, हलाल से कमाना, सुन्नत तरीके पर अपनी जरूरतों को पूरी करना, इसराफ से अपने आप को बचाना। इसलिए कि इसराफ की मिसाल अल्लाह वाले फरमाते हैं, आग की है, आग आग में कितना भी लकड़ी डालो सबको जला देगी, उसका पेट भरेगा ही। ऐसा इस्लाम जब जिंदगी में आ जाता है तो सारी जानी माली ताकत को खा लेता है, ना इलावत के लिए बचे, ना इबादत के लिए बचे, ना अखलाक के लिए बचे, सारी जानी माली ताकत खा लेता है। बूढ़े माँ बाप को संभालने के लिए नहीं बचती है, यहां तक कि फर्ज नमाज पढ़ने के लिए वक्त नहीं बचता, इस्लाम इतनी जिंदगी को खा लेता है। इसलिए इसराफ की इजाजत नहीं है, इसराफ से अपने आप को बचाना और सुन्नत तरीके पर अपनी जिंदगी को लाना। सुन्नत में बरकत ही बरकत है, सुन्नत में रहमत ही रहमत है, सुन्नत में हिफाजत ही हिफाजत है, सुन्नत में सबसे ज्यादा अल्लाह से क़ुरब पैदा करने की ताकत अल्लाह ने दी। इसलिए अपनी जरूरतों को इस तरीके से पूरा कर। उसी के साथ में जब ये चार लाइनें ठीक होगी, जब कलमा बनेगा, जब इबादत की लाइन ठीक होगी, जब मुआशरत के लाइन की लाइन ठीक हो जाएगी और जब हमारी मामलात की लाइन ठीक हो जाएगी, अब हमारी जिंदगियों में अखलाक के फल लगेंगे। पांचवें नंबर पर जाकर जिंदगी में अखलाक आते हैं ये चार लाइनें ठीक होने के बाद में, वरना तो अखलाक ही होती है। और जब अखलाक जिंदगी में आएंगे तो पूरी दुनिया इस्लाम की तरफ ऐसे आएगी जैसा भूखा खाने की तरफ आता है और प्यासा पानी की तरफ आता है और धूप में चलने वाला छाव की तरफ आता है, ऐसी सारी इंसानियत दीन की तरफ और इस्लाम की तरफ दौड़कर आएगी और दुनिया का कोई भी प्रोपेगेंडा इनको हक की तरफ से आने से रोक नहीं सकता है। इसीलिए दुनिया में दीन जो चला है वो ताकत के जोर पर नहीं चला है, बल्कि ईमान और अमाल और अखलाक के रास्ते से चला है। सहाबा दुनिया में जो फिरे हैं वो ईमान के साथ, अमाल के साथ और अखलाक के साथ दुनिया में फिरे हैं, जो सारी इंसानियत के कुलूब को इस्लाम की तरफ मुतवज्जे किए। इसलिए मेरे दोस्तों अपनी अखलाकी जिंदगी को अच्छे से अच्छी बनाना। अखलाक के बारे में फरमाया अकबलुकुम ईमानन अहसनुकुम अखलाका, और मैं तुम में सबसे ज्यादा कामिल ईमान वाला वो है जो तुम में सबसे ज्यादा अच्छे अखलाक वाला है। और अखलाक का खुलासा फरमाया किसमें, फरमाया किसी को हमसे तकलीफ नहीं पहुंचे, सबको हमसे राहत पहुंचे, अपनों को परायों को सबको सारी इंसानियत को हमसे राहत पहुंचे। हमारी किसी के साथ कोई दुश्मनी नहीं है, हमारी किसी के साथ कोई दुश्मनी नहीं है। हम अल्लाह को चाहते हैं, अल्लाह के नबी को चाहते हैं, उनकी लाई हुई जिंदगी चाहते हैं और सारी इंसानियत के लिए हम भलाई चाहते हैं कि सारी इंसानियत जहन्नम के अजाब से बच जाए और सारी इंसानियत जन्नत में दाखिल हो जाए, अल्लाह की नाराजगी से बच जाए और अल्लाह की रजा वाली जिंदगी हासिल कर ले, अल्लाह की रजा वाली मौत मरे, ये सारे इंसानियत के लिए हम चाहते हैं। हमारी किसी के साथ कोई दुश्मनी नहीं, इसलिए हर एक के साथ में हम भलाई करेंगे। और अखलाक का खुलासा हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने चंद बातों में बताया है। आप ये फरमाते हैं कि जो तुम्हारे साथ बुराई करे उसके साथ भलाई करो, जो तुम्हारे पर जुल्म ज्यादती करे उसको दरगुजर करो, माफ करो। इसलिए कि माफ करना आसान है, बदला लेना मुश्किल है। एक आदमी ने आपको तमाचा मारा, क्योंकि वे इतना ही नाप के तमाचा मार सकते हैं, अगर आपने जोर से मार दिया तो आपका शुमार जालिमों में हो जाएगा। किसमें हो जाएगा? जालिमों में। एक मरतबा हजरत सिद्दीक अकबर हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ थे, सामने से एक दूसरा आदमी आया, गलत आदमी, उसने आकर के हजरत सिद्दीक अकबर को बुला बेना कहना शुरू किया। सिद्दीक अकबर खामोश है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम हंस रहे। थोड़ी देर के बाद सिद्दीक अकबर ने जवाब देना शुरू किया तो आप वहां से चल दिए। तो सिद्दीक अकबर ने हुजूर से पूछा कि अल्लाह के नबी वो मुझे कह रहा था तो आप हंस रहे थे, और जब मैंने जवाब देना शुरू किया तो आप चल दिए यहां से। तो फरमाया जब तुम चुप थे तो तुम्हारी तरफ से फरिश्ता जवाब दे रहा था, और जब तुमने जवाब देना शुरू किया तो मुझे ये खतरा हो गया कि कहीं तुम्हारी तरफ से ज्यादती ना हो जाए। क्या ना हो जाए? ज्यादती। इसलिए कि बदला लेना बहुत मुश्किल है और माफ करना बहुत आसान है। जब हम एक दूसरे को माफ करेंगे और दरगुजर करेंगे तो अल्लाह भी हमको माफ कर देंगे। अल्लाह से माफी लेने का रास्ता अल्लाह के बंदों को माफ करना है, अल्लाह के बंदों को दरगुजर करना है। इसलिए फरमाया जो तुम्हारे पर जुल्म ज्यादती करे इसको दरगुजर करो। फरमाया जो तुम्हारे साथ रिश्तेदारी को तोड़े उससे रिश्तेदारी को जोड़ो, जो रिश्तेदारी तोड़े उसके साथ रिश्तेदारी जोड़ो। इसलिए कि सिला रहमी का मसला तो बहुत अहम है। कयामत के दिन सिला रहमी अल्लाह से कहेगी, اللہ جس نے مجھے دنیا میں جوڑا اپنی رحمت سے اس کو جوڑ دے, اور جس نے مجھے دنیا میں توڑا اپنی رحمت سے اس کو کاٹ دے. اس لیے ہر حال میں رشتہ داری کو نبھانا چاہیے, چاہے کتنا ہی اپنی آنکھ پر جھیلنا پڑے, کتنا ہی برداشت کرنا پڑے, کبھی رشتہ داری کو خراب نہیں کرنا چاہیے. اپنے ماں باپ کے ساتھ, اپنے بھائی بہنوں کے ساتھ, اپنے سسرالی رشتے داروں کے ساتھ, اپنے اور رشتے داریوں کے ساتھ, کسی رشتے داری کے ساتھ میں کبھی بھی بگاڑ نہیں کرنا چاہیے, بلکہ صلہ رحمی کے ساتھ میں رہنا چاہیے. اس لیے کہ صلہ رحمی سے رزق میں بھی برکت ہوتی ہے اور عمر میں بھی برکت ہوتی ہے. اس لیے فرمایا جو رشتے داری کو توڑے اس کے ساتھ رشتے داری کو جوڑو, اور فرمایا جو تمہیں کبھی کھانے چائے پانی کو نہ پوچھے اس کو کھلاؤ پلاؤ. تو کبھی چائے پانی کا نہ پوچھے اس کو کھلانا پلانا, فرمایا اولین اور آخرین کے اخلاق ہے. اور حضور صلی اللہ علیہ وسلم کے زمانے میں جتنی زبردست جاہلیت تھی وہ جو ختم ہوئی ہے وہ آپ کے اخلاق کے راستے سے ختم ہوئی ہے. جو آپ کے جان کے دشمن تھے وہ آپ کے لیے جان دینے والے بن گئے, جو آپ کے جان لینے والے تھے وہ جان دینے والے بن گئے, اور جو آپ کے دشمن تھے وہ آپ کے دوست بن گئے, اور آپ کے اوپر اپنا سب کچھ نشاور کرنے والے بن گئے. میرے دوست حدیبیہ کے موقع پر سہیل ابن عمر یہ لکھنے کے لیے تیار نہیں ہے بن محمد رسول اللہ, لیکن اللہ تعالیٰ نے فتح مکہ کے بعد حجت الوداع میں ایسا حال بنایا کہ سہیل ابن عمر کھڑے ہیں, حضور صلی اللہ علیہ وسلم حلق کرا رہے ہیں اور آپ کے بالوں کو اٹھا رہے ہیں اور اپنے آنکھوں سے چوم رہے ہیں, اور آپ وضو کر رہے ہیں اور آپ کے وضو کو لے کر کے اپنے بدن کے پر مل رہے ہیں. جو محمد رسول اللہ لکھنے کے لیے تیار نہیں ہے کہ اگر آپ کو اللہ کا نبی مانتے تو جھگڑا کا ہی کا تھا, آپ لکھو بھی محمد ابن عبداللہ, لیکن اللہ نے ایسی زندگیاں بدلی ہے وہ آپ کے اخلاق کے راستے سے بدلی. اسی لیے آپ اندازہ لگاؤ حضور پاک صلی اللہ علیہ وسلم جب فاتحانہ طور پر مکہ مکرمہ میں داخل ہوئے ہیں تو مکہ مکرمہ میں آپ کے ساتھ میں 10,000 جان نثاروں کی جماعت, اور مکہ میں وہ لوگ موجود ہیں جو آپ کے لیے آپ کے راستے میں کانٹے بچھائے, آپ کے پر اونٹ کی ہوئی ڈالی, آپ کی بیٹی حضرت زینب کو نیزہ مارا, اور آپ کے خباب کو, خبیب کو, عمار کو, یاسر کو, سمیہ رضی اللہ عنہ اجمعین کو تکلیفیں پہنچائی اور شہید کیا ہے, لیکن آپ نے کسی سے بدلہ نہیں لیا. آپ نے فرمایا یہ بتاؤ میں تمہارے ساتھ کیا معاملہ کروں گا. مکے والوں نے کہا اخن کریم ابن اخن کریم, فرمایا آپ تو بھلے ہیں بھلوں کی اولاد ہیں. آپ نے فرمایا میں تمہارے ساتھ وہ معاملہ کروں گا جو میرے بھائی یوسف نبی نے اپنے بھائیوں کے ساتھ کیا تھا, جن بھائیوں نے کنویں میں ڈالا اور حالات سے گزرنا پڑا جب یہ بھوکے ان کے پاس آئے ہیں, تو کالا تصریب علیکم اليوم, تمہارے پر کوئی لانتان نہیں, اللہ تم کو معاف کرے, ہم نے تم کو معاف کر دیا. فرمایا انتم الطلقاء, جاؤ تم سارے کے سارے آزاد ہو. مکے والے کہتے ہیں ہم کو ایسا لگ رہا تھا کہ ہم اپنے قبروں سے نکلے ہیں اور ہم کو نئی زندگی ملی. یہ ایسی اخلاقی زندگی لے کر آپ دنیا میں تشریف لائے, اس کا نتیجہ یہ ہوا کہ پورے مکہ کے 100% لوگ ایمان میں داخل ہوئے سوائے چند کے, اور اس کے بعد مکہ کا فتح ہونا کیا تھا کہ اللہ تعالیٰ نے پورے عالم میں ہدایت کے پھیلنے کی ہوائیں چلا دیا. یہاں تک کہ فتح مکہ میں 10,000 ہے, تبوک میں 30,000 ہے, حجت الوداع میں 1,250,000 ہے, خلافت راشد 30 سال دنیا کے کونے کونے میں اللہ کا کلمہ بلند ہو چکا ہے اور کفر کا کلمہ نیچے ہو چکا ہے. پوری دنیا امن و امان کا گہوارہ بن چکی ہے اور ایمان والوں کی طرف کوئی میلی نگاہ سے دیکھنے کی ہمت اور سکت نہیں رہی ہے. اللہ نے ایسے امن و امان اور سلامت کی فضا دنیا میں بنائی اتنے تھوڑے سے عرصے میں. اس نے میرے محترم دوستو اپنی اخلاقی زندگی کو اچھے سے اچھی بنانا, اس لیے کہ پوری دنیا کے سامنے جو چیز آئے گی وہ ہماری معاشرت آئے گی, ہمارے معاملات آئیں گے اور ہمارے اخلاق آئیں گے. ایمان دل میں ہوتا ہے, نماز ہم مسجد میں پڑھتے ہیں, روزہ پیٹ میں ہوتا ہے, زکوٰۃ ایمان والوں کو دیتے ہیں, حج بیت اللہ میں کرتے ہیں, یا کسی بے ایمان کا داخلہ ممنوع ہے. پوری دنیا کے سامنے جو اسلام آئے گا وہ معاشرت کے راستے سے آئے گا, معاملات کے راستے سے آئے گا اور ہمارے اخلاق کے راستے سے آئے گا. اس میں میرے دوستو اپنی لائنوں کو اچھے سے اچھی بنانا, یہ دعوت اور تبلیغ کی محنت کی بنیادوں کو زندگی میں لانے کے لیے. اسی کے ساتھ میرے دوستو اپنی منزل اللہ کو بنانا, آخرت کو بنانا. ہم اس دنیا سے کیا چاہتے ہیں؟ فرمایا اس دنیا سے ہم پھوٹی کوڑی نہیں چاہتے, ملک والوں کو ملک مبارک، وزیروں کو وزارت مبارک، مال والوں کو مال مبارک، ہم کو کسی سے پھوٹی کوڑی نہیں چاہیے اور ہم کو اقتدار بھی نہیں چاہیے، ہم اللہ چاہیے ہمیں اور ہمیں آخرت چاہیے۔ حضور پاک صلی اللہ علیہ وسلم نے اس امت کو آخرت کی بنیاد پر اٹھایا ہے، ملک و مال کی بنیاد پر اٹھایا ہی نہیں، حالانکہ آپ کے علم میں یہ بات تھی کہ آپ کی محنت کا انجام یہ ہوگا کہ بڑی بڑی طاقتیں زیر ہوگی اور حق کی طرف آئے گی، لیکن اس کے باوجود آپ نے اپنی امت کو ملک و مال کی بنیاد پر نہیں اٹھایا۔ آپ اندازہ لگائیں جب بے کسی اور بے بسی کے حال میں آپ ہجرت فرما رہے ہیں، اس وقت میں سوراقہ ابن مالک نے جب آپ کا پیچھا کیا تو آپ نے یہ فرمایا، اے سوراقہ اس وقت تیرا کیا حال ہوگا جب کسرا کے کنگن تیرے حال پہ ہوں گے، یہ بشارت دے رہے حضور صلی اللہ علیہ وسلم، آپ کے علم میں یہ بات کی۔ عدی بن حاتم آپ کے پاس میں آئے تو عدی بن حاتم اپنے پوچھا کہ عدی اسلام کیوں نہیں قبول کرتے، تو عدی نے کہا کہ میں ایک دین پر ہوں۔ فرمایا تیرے دین کو میں تجھ سے زیادہ جانتا ہوں، تو تیری قوم کا جو مال کھاتا ہے تیرے دین میں حلال ہے، تو شرم کے مارے نگاہ جھک گئی۔ پھر آپ نے فرمایا میں بتاؤں تم کیوں نہیں قبول کرتے، تم اس لیے قبول نہیں کرتے ہو کہ تم دیکھتے ہو کہ ہماری چاروں طرف کمزور لوگ ہیں، کہ جن کے پاس کپڑے نہیں ہیں پہننے کے لیے، ایک دوسرے کی اوٹ پہ بیٹھتے ہیں تاکہ ستن نہ کھلے، ان کے پاس کھانا نہیں ہے، سب کی سب بھوک کی وجہ سے گر جا رہی ہے، ان کے پاس سواریاں نہیں ہیں کہ دس دس سوار ایک ایک سواری پر باری باری سوار ہوتے ہیں، یہاں تک کہ پیر پڑ جائے تو کتنے باندھ کر چل رہے ہیں، اور تم بڑے آدمی ہو تم سوچتے ہو کہ ان کمزوروں کے ساتھ ہم کیسے رہیں۔ آپ نے فرمایا ابھی یہ ہماری کام کی ابتدا ہے، اللہ ایک دن وہ لائے گا کہ اس مدینہ میں سارے زکات دینے والے ہوں گے، کوئی بھی زکات کا لینے والا نہیں ہوگا، ایک دن اللہ ایسی خوشحالی کے حالات آئیں گے۔ اور یوں فرمایا اس وقت میں تم ہماری کمزوری اور بے بسی دیکھ رہے ہو اور چاروں طرف دشمنوں کی یرغمال ہماری طرف ہمارے پیچھے دیکھ رہے ہو، لیکن اللہ ایسا کام سے دنیا میں وہ امن و امان لائیں گے کہ ایک لڑکی سنا سے چل کر مکہ مدینہ آئے گی، نہ اس کو اپنے زیورات کی چوری ہونے کا خوف ہوگا اور نہ اپنے عصمت کے لوٹنے کا خوف ہوگا، دنیا میں ہمارے کام سے اتنا امن و امان آئے گا، دنیا میں اتنی سلامتی آئے گی کہ ایک آدمی عراق سے لے کر مکہ مدینہ آئے گا، پوچھا جا گیا کیسے پایا لوگوں کو، فرمایا میں نے لوگوں کو ایسا پایا، کانہم من ابن و ام واحد، میں نے ان کو ایسا پایا جیسے ایک ہی ماں باپ کی اولاد ہے، کوئی جھگڑا نہیں، کوئی تیری میری نہیں، کہیں مجھے اجنبی سے اس محسوس ہوئی، مجھے ایسے لگا کہ میں اپنوں سے نکل کر اپنوں میں آیا ہوں، ایسے یا ایسا حالات پیدا ہوں۔ اور یہ فرمایا کسرا ابن ہرمز کے خزانے پتے ہوں گے اور ان کے فتح کرنے والوں میں تم بھی ہوں گے، کہ حضور صلی اللہ علیہ وسلم جاننے کے باوجود آپ نے امت کو ملک و مال کی بنیاد پر نہیں اٹھایا۔ اسی لیے انصار مدینہ جب حضور صلی اللہ علیہ وسلم کے پاس تشریف لائے ہیں بیعت کے لیے، تو انہوں نے آپ سے پوچھا عالم انبایا کے رسول اللہ، اللہ کے رسول ہم آپ سے کس چیز پر بیعت کریں، تو آپ نے فرمایا تبایعونی علی السمع والطاعۃ فی المنشط والمکر، فرمایا اس بات پر بیعت کرو کہ میری بات کو سنو گے اور مانو گے، سننا اور ماننا، جی چاہے تو اور نہ چاہے تو، جی کا کیا ہے، جی تباولا ہوتا ہے، کبھی چاہتا ہے کبھی نہیں چاہتا ہے، تو فرمایا جی چاہے نہ چاہے ہر حال میں میری بات کو سنو گے اور مانو گے، اس پر بیعت کرو، وَنَفْقَ فِي الْعُسْرِ وَالْيُسْرِ، دین کے لیے خرچ کرو گے، تنگی کی حالت ہوگی تو اور فراخی کی حالت ہوگی، دونوں حالتوں میں دین کے لیے خرچ کرو گے اس پر بیعت کرو، وَعَلَى الْأَمْرِ بِالْمَعْرُوفِ وَالنَّهْيِ عَنِ الْمُنكَرِ، اس بات پر بیعت کرو کہ بھلائی کو دنیا میں پھیلانے کا کام کرو گے اور برائی کے دنیا سے مٹانے کا کام کرو گے، وَعَلَى أَن تَقُولُوا فِي اللَّهِ الْحَقَّ لَا تَخَافُوا بِاللَّهِ لَوْمَةَ لَائِمٍ، اور حق بات کہو گے حق طریقے سے اور کسی کی ملامت سے ڈرو گے نہیں، کسی کی ملامت سے ڈرو گے نہیں، کون کیا کہے گا کون کیا کرے گا، تو فرمایا اس کی ملامت سے ڈرے بغیر حق بات کو حق طریقے سے کہو گے، اس پر بیعت کرو، وَعَلَى أَن تَمْنَعُونِي كَمَا تَمْنَعُونَ أَنفُسَكُمْ وَأَوْلَادَكُمْ وَأَزْوَاجَكُمْ، اور فرمایا جب تمہاری دعوت پر میں مدینہ میں آ جاؤں اور پورا عالم تمہارا دشمن ہو جائے اور تمہارے مقابلے پر آ جائے، اس وقت میری حفاظت کے لیے ان تمام وسائل کو تم اختیار کرو گے جن وسائل سے تم اپنی عورتوں کی اور اپنے بچوں کی حفاظت کرتے ہو، اس پر بیعت کرو۔ یہ بھی آج کے شرائط ہے کہ حضور صلی اللہ علیہ وسلم مدینہ منورہ جائیں گے تو انصار کو کیا کرنا ہے, یہ شرائط آپ نے ان کے سامنے رکھی. تو ایک صحابی نے کھڑے ہو کر کہا کہ اللہ کے رسول, آپ کی یہ شرائط پوری کر لیں گے تو ہم کو کیا ملے گا؟ تو آپ کو یہ سب کچھ معلوم ہونے کے باوجود کہ محنت کا انجام یہ ہوگا, آپ نے فرمایا ولکم الجنہ, اللہ اس کے بدلے میں تمہیں جنت دیں گے. آپ نے اس امت کو آخرت کی بنیاد پر اٹھایا ہے اور اللہ کی رضا کی بنیاد پر اٹھایا ہے کہ ہم کو اس دنیا میں جو بھی کام کریں گے, جس کے ساتھ بھی کریں گے, صرف اللہ کی نیت بنائیں گے کہ اللہ راضی ہونا چاہیے, رضا والی زندگی ملنا چاہیے اور رضا والی موت ملنا چاہیے اور ہماری آخرت بننا چاہیے. ہم دنیا سے پھوٹی کوڑی نہیں چاہتے اور دنیا کا اقتدار بھی نہیں چاہتے. اپنی منزل اللہ کو بنانا اور اپنی آخرت کو بنانا. میرے محترم دوستو, ایک مبارک زندگی ہے جو حضور پاک صلی اللہ علیہ وسلم لے کر اس دنیا میں تشریف لے آئے ہیں, اور پوری امت جن مسائل سے دوچار ہے, اور امت جن حالات سے دوچار ہے, اور امت جن مشکلات اور پریشانیوں میں گھری ہوئی ہے, ان پریشانیوں سے نکلنے کا واحد راستہ اس زندگی کو اپنانا ہے. اس کے علاوہ جتنے راستوں سے ہم کوشش کریں گے, دلدل کی طرح پھنستے چلے جائیں گے, کبھی نکل نہیں سکتے. یاد رکھے, ہر آنے والا دن مسائل کے بڑھانے والا دن ہوگا. اس زندگی کے بغیر, اس زندگی مسائل کا حل صرف اس زندگی میں رکھا ہے. قرن اول میں مسائل حل ہوئے ہیں انسانیت کے, صرف اس زندگی کے راستے سے حل ہوئے ہیں. آج بھی مسائل حل ہوں گے, اس زندگی کے راستے سے ہوں گے, اور آئندہ بھی مسائل حل ہوں گے, وہ صرف اس راستے سے حل ہوں گے, اور کوئی دوسرا راستہ نہیں. پوری امت کے مسائل کا حل اور ساری انسانیت کے مسائل کا حل, اس لیے کہ انسانیت کتنا بھی ترقی کرتی جائے اس کے مسائل حل نہیں ہوں گے, مسائل الجھتے ہی چلے جائیں گے. آپ یہ بتاؤ, دنیا میں امن و امان بڑھا یا خوف و ہراس بڑھا؟ کہ بھائی کیا بڑھا, جان و مال کا تحفظ بڑھا یا جان و مال کا ضیاع بڑھا؟ دوستیاں بڑھی کہ دشمنیاں بڑھی؟ حسن زن بڑھا کہ بدگمانیاں بڑھی؟ آپ دیکھو, دنیا میں مسائل حل نہیں ہوئے, مسائل بڑھے ہیں, اور آئندہ مسائل اور بڑھیں گے. اس لیے کہ چیزیں مسائل کا حل نہیں ہے, مسائل کا حل صرف حضور پاک صلی اللہ علیہ وسلم کی لائی ہوئی یہ پاکیزہ زندگی ہے. اس زندگی سے امت بھی سنبھل جائے گی اور ساری انسانیت بھی سنبھل جائے گی. اس لیے میرے دوستو, یہ مبارک زندگی ہمارے اپنے اندر میں آ جائے, ہمارے گھرانے میں آ جائے, ہماری برادری میں آ جائے, ہمارے ملک کے ایک ایک طبقے میں آ جائے, اور پورے عالم کے اندر میں آ جائے. اللہ نے نظام ایسا چلایا ہے کہ پوری دنیا کے ہر ملک میں ہمارے ایمان والے باشندے رہتے ہیں, کہیں زیادہ ہے کہیں کم ہے. محنت کا ایسا رخ پوری دنیا میں قائم ہو جائے کہ کوئی ملک, کوئی شہر, کوئی گاؤں ایسا نہ بچے کہ جہاں پر ایمان والے رہتے ہوں, اور وہاں ہماری جماعتیں اس زندگی کو اپناتے ہوئے, اس زندگی کو ان کے دل میں عام کرنے کی محنت نہ کر رہے ہو. ایسا کوئی گاؤں نہ بچنا چاہیے, بلکہ پوری دنیا میں محنت کا ایک ایسا جال بھی جائے کہ جس کے نتیجے میں جو ایمان والے جہاں کہیں بھی ہے, وہ اس زندگی کو اپنا کر جینے والے بنے. جب یہ زندگی میرے دوستوں دنیا میں وجود میں آئے گی, اور ہر جگہ ایک مجمع بنتا چلا جائے گا, اور ہر جگہ اس کا ماحول بنتا چلا جائے گا, تو یہ مجمع انسانیت کو اس کی طرف آنے پر مجبور کر دے گا, اور یہ ماحول انسانیت کو اس طرف آنے کے لیے ان کے شوق کو بڑھا دے گا. اس لیے کہ انسانیت کے مسائل کا حل اس کے علاوہ اور راستے میں ہے ہی نہیں. اس لیے میرے دوستو, اللہ نے ایک بڑا کام ہمارے زمانے میں عطا فرمایا. اس لیے اس کام کے بارے میں پورا مجمع آج کے دن یہ کرے کہ انشاءاللہ اس کام کو ہمیں کرنا ہے, اور اچھی طرح کرنا ہے. کیوں بھائی کرنا ہے؟ انشاءاللہ کس کو کرنا ہے؟ ماشاءاللہ پورے مجمع کو کرنا ہے. اب میرے محترم دوستو, اس محنت کے ذریعے سے جو چیز مطلوب ہے, وہ محنت یہ مطلوب ہے کہ اس محنت کو کرتے کرتے ہمارے اندر میں محنت کی وہ استعداد پیدا ہو جائے جو استعداد حضور صلی اللہ علیہ وسلم نے 23 سالہ دور نبوت کے امت میں پیدا کی. اس لیے کہ ہم تو بڑے کمزور ہیں, اس محنت سے بہت دور جا چکے ہیں. تو اگر وہ محنت سے پہلے دن کی تشکیل کرے تو ہمارے لیے آسان نہیں ہوگا. بچہ پیدا ہوتے ہی دوڑنا نہیں شروع کرتا. بچہ پہلے بیٹھنا شروع کرتا ہے, پھر گھٹنوں کے بل چلتا ہے, پھر کھڑے ہو کر چلتا ہے, پھر دوڑتا ہے. تو یہ دوڑنے ہمارے اندر میں آ جائے اور اس محنت تک پہنچنا آ جائے, جس کے لیے ہمارے بزرگوں نے محنت کی ایک آسان شکل ہمارے سامنے رکھی. عروج کی بھی آسان شکل ہے اور مقامی محنت کی بھی آسان شکل رکھی ہے کہ اس محنت کی شکل کے ذریعے سے پوری امت میں سے ایک معتدی مجمع محنت کے اس رخ تک پہنچے جس رخ پر حضور صلی اللہ علیہ وسلم امت کو چھوڑ کر گئے. اس لیے کہ دنیا میں کام اس وقت میں پورا ہوگا جب ایک مجمع اس رویت کا بنے گا جو مجمع حضور صلی اللہ علیہ وسلم اپنے زمانے میں بنا کر کے گئے. ضروری نہیں ہے کہ کروڑوں لوگ بنے, ضروری نہیں ہے کہ لاکھوں بنے, ہو سکتا ہے سینکڑوں میں ہو جائے, ہم نہیں جانتے وہ مجمع کتنا ہوگا, ہو سکتا ہے ہزاروں میں ہو جائے, ہو سکتا ہے چند لاکھ میں ہو جائے, کروڑوں مسلمان ہیں اس میں سے ایک مجمع ایسا بنے کہ جن کی زندگیوں میں محنت کا وہ رخ قائم ہو جائے جو رخ حضور صلی اللہ علیہ وسلم نے 23 سالہ دور نبوت میں امت میں قائم کیا ہے. تو آپ نے 23 سالہ دور نبوت میں امت میں محنت کا کیا رخ قائم فرمایا؟ آپ نے محنت کا یہ رخ قائم کیا کہ جو آپ کی دعوت پر ایمان میں آیا آپ نے اس کی جان مال کو ایمان کے سیکھنے پر اور ایمان کے پھیلانے پر یعنی دعوت اللہ پر اتنی لگوایا جتنا کہ دعوت کا تقاضا تھا. یہ سمجھنے کی باتیں ہیں, اللہ ہمیں اور پوری امت کو سمجھا دے. اس لیے میرے دوستو سب سے پہلے امت کی جان مال دعوت پر اتنی لگوائی گئی جتنا دعوت کا تقاضا تھا. یہ سمجھنے کی بات ہے کہ بھائی گھر کاروبار میں ہم کتنے لگتے لگاتے ہیں, گھر کاروبار میں کتنے لگتے لگاتے ہیں, جتنا تقاضا ہوتا ہے اتنے لگتے لگاتے ہیں. جب گھر کاروبار میں اتنے لگتے لگاتے ہیں تو گھر کاروبار کے سارے تقاضے پورے ہو رہے ہیں. اس لیے کہ جتنا تقاضا ہے اتنا لگتے ہیں. تو دعوت پر ہماری جان مال جب اتنی لگے گی جتنا دعوت کا تقاضا ہے تو دعوت کے جتنے تقاضے گھر سے لے کر عالم کے ہیں وہ سارے تقاضے اچھی طریقے سے پورے ہوتے چلے جائیں. اس لیے سب سے پہلے آپ نے امت کی جان مال دعوت پر اتنی لگوائی جتنا دعوت کا تقاضا تھا. نمبر دو, ایمان والوں کی جان مال کو عبادت پر لگوائی کہ ہر آدمی عبادت پر اپنی جان مال اتنی لگائے کہ عبادت میں حقیقت پیدا ہو جائے اور عبادت امت میں زندہ ہو جائے جتنا کہ عبادت کا تقاضا ہے اتنی جان مال لگوائی. تیسری لگانے کی جگہ اخلاق ہے کہ اپنی جان مال سے اللہ کی مخلوق پر رحم کا معاملہ کریں گے, خیر خائی اور بھلائی کا معاملہ کریں گے, یتیموں پر, بیواؤں پر, مسکینوں پر, محتاجوں پر, مقروضین پر, مدیونین کے اوپر اور بیماروں پر, غرض یہ کہ جس پر جس لائن کا بوجھ ہے اس بوجھ کو ہلکا کرنے میں اپنی جان مال اتنی لگائیں گے جتنا اخلاق کا تقاضا جائے. یہ تین بنیادیں ہیں اس امت کے لگانے کی, دعوت ہے, عبادت ہے اور اخلاق ہے. صحابہ ایمان کے ساتھ, اعمال کے ساتھ, اخلاق کے ساتھ دنیا میں پھرے. چوتھی لگانے کی بنیاد ہماری اور ہمارے گھر والوں کی ضروریات ہے. اس کو حاصل کرنے میں بھی لگنا ہے, اس کے پورا کرنے میں بھی لگنا ہے, لیکن بقدر ضرورت لگنا ہے, اسراف سے بچ کر کے لگنا ہے. یہ محنت کا صحیح رخ ہے جو حضور صلی اللہ علیہ وسلم نے 23 سال میں امت میں زندہ فرمایا. اور محنت کا رخ میرے دوستو یہ اتنا طاقتور ہے کہ اگر یہ رخ امت کے ایک معتدی مجمع میں زندہ ہو جاتا ہے تو صدیوں میں جو نقصان ہوا ہے اس کی تلافی سالوں میں ہو جائے گی. آپ انداز لگائے حضرت عیسیٰ علیہ السلام اور حضور صلی اللہ علیہ وسلم کے بیچ میں 600 سال کا زمانہ ہے. کتنا زمانہ ہے؟ 600 سال کا زمانہ جس میں کوئی نبی نہیں آئے. تو انسانوں میں جہالت آخری درجے کی اور انسانوں میں گمراہی آخری درجے کی, اور یہ اتنی بڑی گمراہی اور اتنی بڑی جہالت کتنے سالوں میں کٹی؟ کہ بھائی کتنے سال میں کٹی؟ صرف 23 سال میں کٹی. کتنے سال میں؟ 23 سال میں 600 سال کی جہالت اور 600 سال کی گمراہی اللہ تعالیٰ نے ختم فرما کر کے تو بڑے بڑے کام دنیا میں ایسے وجود میں فرما دیے کہ جس کی وجہ سے امت کی نیابی پال لگ گئی اور انسانیت کا سویا ہوا نصیب بھی جاگ گیا. ایک تو مجمع بن گیا 23 سالہ محنت کے نتیجے میں, ایسا مجمع بن گیا جس میں مرد ہیں, عورتیں ہیں, بچے ہیں, جوان ہیں, بوڑھے ہیں, مالدار ہیں, غریب ہیں, شہری ہیں, دیہاتی ہیں. غرض یہ کہ ایک ایسی سوسائٹی اور ایک ایسا مجمع تیار ہو گیا کہ جس مجمعے کو دنیا کے سامنے پیش کر سکتے ہیں یہ اسلام ہے اور یہ مسلمان ہے. اور ان کی دعوت ہوئی اسلم و تسلم ہو کہ اسلام لاؤ سلامتی ملے گی. تو کون سا اسلام کا ہمارے جیسے ہو جاؤ. اتنا بڑا کام ہو گیا, ایک مجمع تیار ہو گیا 23 سالہ محنت کے نتیجے میں کہ جس کو پوری دنیا کے سامنے پیش کر سکتے. دوسرا میرا دوستو ماحول بن گیا پورے حجاز کا, بت پرستی ختم ہو گئی پورے حجاز میں سے. خصوصیت کے ساتھ مدینہ منورہ کا ماحول ایسا پاکیزہ بن گیا کہ جس ماحول میں 100% ایمان والوں کے دلوں میں اللہ رسول کی محبت سب سے زیادہ تھی. تلاش کرنے سے آپ کو کوئی بے نمازی نہیں ملے گا. ہر آدمی اپنے دین سے باخبر تھا, ہر آدمی اپنے دین پر عمل کرنے والا تھا. 100% ایمان والے ایک دوسرے کے حقوق کے ادا کرنے والے, بلکہ احسان کرنے والے, بلکہ انصاف کرنے والے تھے. یہ اس معاشرت کی بنیاد تھی. آپ کو تلاش کرنے سے کوئی دنیا کا طالب نہیں ملے گا, سارے آخرت کے طالب ملیں گے. سارے آخرت کے اور اللہ کے رضا کے طالب ملیں گے, کوئی آپ کو دنیا کا طالب نہیں ملے گا مدینہ منورہ میں. اور 100% ایمان والے اپنے آپ کو دین کا ذمہ دار سمجھتے تھے کہ جس طرح میں باپ ہوں بچوں کا ذمہ دار ہوں, جس طرح میں شوہر ہوں بیوی کی ذمہ داری میرے پر ہے, ایسا ہی مسلمان ہوں اسلام کی ذمہ داری بھی میرے پر ہے. دنیاوی ذمہ داری کے پورا کرنے کے لیے جتنی جان مال کی ضرورت ہوتی ہے میں خوشی خوشی لگاتا ہوں, ایسا اسلام کی ذمہ داری کو پورا کرنے کے لیے جتنی جان مال صلاحیت کی ضرورت ہوگی خوشی خوشی بغیر بوجھ کے لگاؤں گا. 100% ایمان والے اپنے آپ کو اس کا ذمہ دار سمجھتے تھے. یہاں تک کہ آپ کے زمانے میں کام کا رخ یہ تھا کہ جب کوئی تقاضا آپ کے سامنے آتا تو نماز کے عنوان پر ایمان والے مسجد میں جمع ہو جاتے, وہ تقاضا ان کے سامنے رکھ دیا جاتا تو سارا مجمع اس تقاضے کو پورا کرنے کے لیے تیار ہے. لیکن اس مجمع میں بعض لوگ وہ ہے کہ جن کے پاس سواری بھی ہے توشہ بھی ہے کام پر جانے کے لیے. بڑا مجمع وہ ہے جن کے پاس سواری بھی نہیں ہے توشہ بھی نہیں ہے. اور حضور صلی اللہ علیہ وسلم کے پاس اتنا مال نہیں ہے کہ ان کو سوار بھی کرے ان کو توشہ بھی دے. تو جن کے پاس سواری اور توشہ ہے وہ تو چلے گئے کام پر, اور جن کے پاس سواری اور توشہ نہیں تھا وہ روتے ہوئے رہ گئے. قرآن ان کے بارے میں کہہ رہا ہے تولوا اعینہم تفیض من الدم, فرمایا اس حالت میں یہ واپس لوٹے ہیں کہ ان کی آنکھوں سے آنسو جاری ہے, کہ کرنے کا کام تھا رہ گیا. آپ نے فرمایا یہ رونے والے جانے والوں کے ساتھ ہے, اور جو اکرام ان جانے والوں کا اللہ کریں گے وہی اکرام ان رونے والوں کا بھی اللہ وہی اکرام کریں گے. جو ترقی کرنے والوں کو اللہ دیں گے وہ ترقی رونے والوں کو بھی اللہ وہ ترقی دیں گے. اس لیے میرے دوستو محنت کا یہ رخ پورے مدینہ میں قائم ہوا. جب ماحول بن گیا اور مجمع بن گیا تو آپ دیکھو پوری دنیا کے اسلام کی طرف آنے کی راہ ہموار ہو گئی. اس لیے کہ جب کبھی بھی ہمارے اندر میں اس بات کا فکر پیدا ہوگا کہ انسانیت جہنم سے بچ جائے, اس وقت میرے دوستو ہم کو دنیا کے سامنے یہی دو چیز پیش کرنی ہوگی. ہماری تقریر اور تحریر سے دنیا مطمئن نہیں ہوگی کہ ہم تقریر سے ان کو اسلام سمجھا دیں یا ان کو تحریر سے سمجھا دیں. دنیا اس سے مطمئن نہیں ہوگی, دنیا ان دو چیزوں کا مطالبہ کرے گی کہ اسلام ہمارے زمانے میں اس زمانے میں قابل عمل ہے, اس کا نمونہ آپ ہم کو بتاؤ, محلہ بتاؤ, شہر بتاؤ, ملک بتاؤ. جام دا کر کے دیکھیں کہ 100% مرد عورتیں جوان بوڑھے پورے پورے دین پر چل رہے, ایسا کوئی مجمع ہم کو بتاؤ یا ایسا کوئی ماحول آپ ہم کو بتاؤ کہ جس ماحول میں جا کر کے ہم یہ دیکھیں کہ 100% دینداری زندہ ہے. اور جب یہ دو بات چیزیں آپ دنیا کے سامنے پیش کر لیں گے تو پوری دنیا حق کی طرف ایسی دوڑ کر آئے گی جیسا بھوکا کھانے کی طرف آتا ہے, پیاسا پانی کی طرف آتا ہے, اور دھوپ میں چلنے والا چھاؤ کی طرف آتا ہے. اور دنیا کا کوئی بھی پروپیگنڈا ان کو حق کو قبول کرنے سے روک نہیں سکتا ہے. اللہ تعالیٰ نے اتنی طاقت حق میں رکھی ہے, شرط یہ ہے کہ ایک مجمع بننا چاہیے اور ایک ماحول بننا چاہیے. اور یہ اس وقت میں بنے گا جب محنت کا یہ رخ قائم ہو. اب محنت کا یہ رخ قائم ہو اس کے لیے اللہ تعالیٰ نے ایک آسان شکل اللہ والوں کے رونے اور دھونے کی برکت سے اور بے چینی اور بے قراری کی برکت سے اللہ تعالیٰ نے ہمارے لیے ہماری کمزوری کو سامنے رکھ کر ایک آسان شکل رکھی. اور وہ آسان شکل یہ رکھی کہ ہر ایمان والا ایک مرتبہ اللہ کے راستے میں اچھا 4 مہینہ لگا دے. अपने घर कारोबार की तरतीब बना करके थोड़े से काम को आगे पीछे करके एक मरतबा अच्छा 4 महीना लगा। अच्छा 4 महीना लगाने की माना यह है कि वक्त ही पूरा हो, आमाल भी पूरे हो। करने के जितने काम हैं वो करते हुए 4 महीने लगाना, इंफरादी अमाल भी, इज्तिमाई अमाल भी, कोई अमल छुटना नहीं चाहिए। हर दिन ये अमाल के पूरा करने के साथ वक्त लगाना। बचने की जितनी चीजें हैं उन सारी चीजों से बचते हुए अपना 4 महीना लगाना, पहली बुनियाद है हमारी नकल हरकत की। दूसरी बुनियाद यह है कि जहां जमात जाए वह एक एक घर, एक एक फर्द पर मेहनत करके एक एक को ईमान समझाना, दीन पर चलने का नफा, बेदीनी का नुकसान समझाना, आखिरत समझाना और समझाकर उनको अल्लाह के रास्ते में निकलने के लिए तैयार करना। हर जगह से जमाते बनाने की मेहनत के साथ 4 महीना लगाना। तीसरा काम यह है कि हर जगह जहां पर जमात जाए वह मस्जिदवार जमात नहीं है तो मस्जिदवार जमात अपने साथ इनको शरीक करके, मानूस करके, खिला पिला करके आखिरी दिन जमात बनाकर निकलना। बनी हुई जमात है तो उसको काम पर खड़ा करके आगे बढ़ना। वक्त लगाए लोग बहुत है, हरकत में थोड़े हैं, बैठे हुए लोगों को हरकत में लाने की मेहनत के साथ अपना वक्त लगाना। इन बुनियादों के साथ दिन भर अपने आप को थकाते हुए रात को अल्लाह के सामने घंटों नमाज और दुआ में लगना ताकि अल्लाह ताला हमारी दीन की मेहनत को कबूल करें। तो करने और बचने के साथ वक्त लगाना, जमातों के निकालने की मेहनत के साथ वक्त लगाना, मस्जिदवार जमात बनाने की, बढ़ाने की मेहनत के साथ वक्त लगाना और दिन भर थकने के बाद रात को अल्लाह के सामने घंटों अच्छी नमाज पढ़ करके नमाज में, दुआ में, आहोजारी में लगाना, ऐसा अच्छा वक्त लगाना कि अल्लाह हमारे दिलों का रुख भी सही कर दे, हमारा फिक्र भी सही कर दे, हमारे दिलों का रुख अल्लाह की तरफ हो जाए। कि हम सबको नाराज कर सकते हैं, अल्लाह को नाराज नहीं कर सकते। अल्लाह से इतनी मोहब्बत हो जाए, अल्लाह का इतना डर दिल में पैदा हो जाए, अल्लाह का यकीन दिल में पैदा हो जाए कि हमारे दिलों का रुख अल्लाह की तरफ हो जाए, हमारे दिलों का रुख अल्लाह के हुक्मों की तरफ हो जाए। कि माल के बड़े बड़े नक्शों को तोड़ सकते हैं, अल्लाह के हुक्म को नहीं तोड़ सकते। अल्लाह के हुक्मों की अजमत, अल्लाह के हुक्मों से मोहब्बत, हुक्मों से जिंदगी के बनने का यकीन इतना आ जाए कि माल के बड़े बड़े नक्शों को तोड़ सकते हैं, हुक्म को नहीं तोड़ सकते। अल्लाह बड़े, अल्लाह का हुक्म बड़ा। हमारे दिलों का रुख आखिरत की तरफ हो जाए। हम दुनिया की राहतों को कुर्बान कर सकते हैं, अपनी आखिरत का नुकसान नहीं कर सकते हैं। हमारी आखिरत की जिंदगी असल जिंदगी। एक तो दिलों का रुख सही हो जाए, ऐसा अच्छा 4 महीना लगाना। दूसरा हमारा फिक्र सही हो जाए। हम दुनिया में इसलिए जिएंगे कि अल्लाह का कलमा दुनिया में बुलंद हो जाए, इंसानियत हिदायत के रुख पर आ जाए, पूरी उम्मत संभल जाए। दुनिया में जिएंगे इसलिए इसी पर मरेंगे। इसका माना यह नहीं है कि कामकाज छोड़कर, बीवी बच्चों को छोड़कर मलंग बन जाएंगे, बल्कि सारे काम करेंगे लेकिन दावत की फिक्र के साथ करेंगे। मिसाल से समझ सकते हैं कि एक आदमी की टोपी बनाने का कारखाना है, ये कहीं भी जाएगा तो टोपी देखेगा, शादी में जावे तो टोपी देखे, मैयत में जावे तो टोपी देखे कि लोग कौन सी टोपी पहनते हुए अपने कारखाने में बनाओ। खाता भी है, पीता भी है, बच्चों को पालता भी है, पढ़ाता भी है, शादी भी कराता है, लेकिन फिक्र टोपी का हो गया। ऐसे सारे काम हम करें लेकिन दावत की फिक्र के साथ करें, इसलिए कि जो फिक्र जिंदा होगा तो मेहनत सही बनेगी। मेहनत तबलीग की है और फिक्र दुनिया का है तो अधूरी तबलीग जिंदगी भर होती रहेगी, और जब फिक्र दावत का बनेगा तो आहिस्ता आहिस्ता मेहनत का सही रूप बनेगा। ये दावत पर जान माल बकदर तकाजा लगना शुरू होगी, इबादत पर लगना शुरू होगी, अखलाक पर लगना शुरू होगी, जिंदगी जरूरत पर आएगी, इसराफ से निकलेगी। इस मेहनत का सही रुख कायम होगा जब फिक्र बदलेगा। इसलिए अच्छा 4 महीना लगाने के बाद अल्लाह हिम्मत दे तो हर साल 4 महीना लगाए, महीने में 10 दिन लगाए, रोजाना 8 घंटा लगाए, तश्कील 7 महीने की है तो 7 महीना लगाए, साल की तश्कील है तो साल लगाए। बहरहाल ये 4 महीना सही लगाने के बाद में आगे की सारी लाइनें आदमी की सही हो जाएगी, चाहे जो तकाजा होगा उस तकाजे पर कदम उठाना हमारे लिए आसान हो जाए। और अगर अल्लाह हिम्मत न दे तो थोड़ा सा काम से शुरू करें और अल्लाह से आगे को मांगे, इसलिए कि अल्लाह तो थोड़े की भी कदरदान है और ज्यादा के भी कदरदान। रज़वे तबूक के अंदर में 600 मन खजूर सहाबा ने दिए, उनकी भी कदर की गई। और हज़रत अकील रात भर बाग को पानी पिला करके थोड़ी सी खजूर घर वालों को दिया थोड़ी सी लेकर आए, आपने उसकी ये कदर फरमाई कि इस ढेर पर डाल दो, अल्लाह इसकी बरकत से सबके माल को कबूल कर ले। इसे अल्लाह की निस्बत पर लगाना थोड़ा भी कीमती है, बड़ा भी कीमती है। इसके लिए मेरे दोस्तों पहले तो ये मजमा तय करो कि इंशाल्लाह मेहनत का जो रुख मतलूब है उस रुख पर हम सबको आना है। क्यों भाई आना है उस पर? किसको किसको उस पर आना है? और उस पर आने के लिए मेरे दोस्तों सबसे पहली बात तो ये है कि जिसका अभी तक चार महीना नहीं लगा वो तो आज की मजलिस में खड़े होकर ये कहे कि इंशाल्लाह मैं चार महीना इस इस्तेमा से लगाऊंगा और अच्छा चार महीना लगाऊंगा। खड़े होकर अपने आप को पेश करो, खड़े होकर अपने आप को पेश करो कि इंशाल्लाह चार महीना लगाऊंगा, अच्छा चार महीना लगाऊंगा। जिनके चार महीने लगे हैं वो साल चिल्ले की सात महीने की तश्किल से फिर खड़े हों, पहले जिनका नहीं लगा है वो चार महीने के लिए अपने आप को पेश करो। www.dasquran.com